تفسیر سورۃ القلم مکی سورت ہے، اس کے دو رکوع، 52 آیات، الفاظ اور کلمات کی تعداد 306، حروف 1295، 1295. اس سورت کا نام پہلی آیت سے لیا گیا ہے. اس کے دو نام ہیں، ایک القلم اور دوسرا نون. تو سب سے پہلے نون، یہ بھی پہلی آیت میں ہے، اور والقلم، اور یہ دونوں نام جو ہیں وہ سورت کے آغاز میں موجود ہیں. اس سورت کے موضوع اور مضامین، اس میں تین اہم مضامین بیان ہوئے ہیں. نمبر ایک، مخالفین کے اعتراضات کا جواب. نمبر دو، ان کو تنبیہ اور نصیحت. نمبر تین، رسول اللہ صلی اللہ علیہ وسلم کو صبر و استقامت کی تلقین. اب آپ دیکھیں کہ پیچھے آپ نے جو سورۃ الملک پڑھی ہے، اس کے موضوع میں اور اس کے موضوع میں اصولی طور پر کوئی فرق نہیں ہے، لیکن طرز بیان، دلائل، لب و لہجہ میں فرق ہے. پچھلی سورت میں بھی عذاب اور قیامت سے ڈرایا گیا تھا، اور اس سورت میں بھی عذاب اور قیامت سے ڈرایا گیا ہے. لیکن آپ نوٹ کریں گی، سورۃ القلم میں سورۃ الملک کی بجائے لب و لہجہ جو ہے وہ تیز ہے. اور میں نے آپ کو یہ بات پچھلی سورت کے آغاز میں بتائی تھی، سورۃ ملک کا جب تعارف کروایا، کہ اب جو سورتیں شروع ہو رہی ہیں یہ زیادہ تر مکی ہیں، اور ان میں قرآنی دعوت کی بنیادیں بتائی گئی ہیں، توحید، رسالت اور آخرت. آپ کو دعوت کے مراحل کی جھلک بھی نظر آئے گی، اللہ کا ڈراوا بھی ملے گا، اور قیامت اور احوال قیامت کی بھرپور منظر کشی بھی ملے گی. کائنات کے دلائل بھی ہیں، تاریخ سے عبرت بھی ہے، اور کلام کا جو زور ہے بہت ہی زیادہ ہے، کیونکہ یہ وہ صورتیں ہیں جنہوں نے مکہ میں اور پورے عرب میں ہلچل مچا دی تھی. آئیے اس مختصر سے تعارف کے ساتھ جو ہے وہ سورۃ القلم، اس کا آغاز کرتے ہیں. آپ دیکھیے کہ سورۃ القلم آیت نمبر 1 سے لے کر 16 تک، ایک طرف رسول اللہ صلی اللہ علیہ وسلم کا کردار پیش کیا گیا ہے، کہ بڑی عجیب بات ہے کہ کفار آپ کو دیوانہ کہتے ہیں، اور آپ قرآن جیسی عظیم کتاب کو جو پیش کر رہے ہیں، یہ اس بات کا ثبوت ہے کہ آپ اخلاق کے اعلیٰ مرتبے پر فائز ہیں. پہلی بات تو یہ بتائی گئی، اور دوسری اہم بات، اللہ تعالیٰ نے عوام کی آنکھیں کھولنے کے لیے نام لیے بغیر مخالفین میں سے ایک نمایاں شخص کا کردار پیش کیا ہے. آپ دیکھیں گی یہ آیت نمبر 10 جو ہے اس سے لے کر آیت نمبر 16 تک آیا ہے، اور کردار پیش کر کے اللہ تعالیٰ نے جو ہے وہ لوگوں کے سامنے یہ سوال رکھا ہے کہ بتاؤ جو قرآن کی دعوت پیش کرنے والے ہیں ان کا کردار کیسا ہے، اور جو قرآن کی دعوت کو جھٹلانے والے ہیں، پیارے رسول کی مخالفت کرنے والے ہیں، وہ کس سیرت اور کردار کے لوگ ہیں؟ نون والقلم وما یسطرون، ما انت بنعمت ربک بمجنون، وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونَ، وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ. نون قسم ہے قلم کی اور اس چیز کی جسے لکھنے والے لکھ رہے ہیں، تم اپنے رب کے فضل سے مجنون نہیں ہو، اور یقیناً تمہارے لیے ایسا اجر ہے جس کا سلسلہ کبھی ختم ہونے والا نہیں، اور بے شک تم اخلاق کے بڑے مرتبے پر فائز ہو، بڑے مرتبے پر ہو. اب آپ دیکھیے کہ سب سے پہلے نون، اور نون جو ہے یہ کیا ہے؟ یہ حروف مقطعات میں سے ہے. نون قسم ہے قلم کی. پھر فرمایا کہ قلم کی قسم. آپ دیکھیے کہ قلم کی جو قسم کھائی گئی ہے تو اس سے کیا مراد ہے؟ یہ کون سا قلم ہے؟ نمبر ایک رائے یہ ہے، مجاہد جو کہ تفسیر کے امام ہیں وہ کہتے ہیں کہ قلم سے مراد وہ قلم ہے جس سے ذکر یعنی قرآن لکھا جا رہا تھا، کہ قسم ہے قرآن لکھے جانے والے قلم کی. دوسری رائے یہ ہے کہ قلم جو ہے اس سے مراد لوہے محفوظ جو لکھی جاتی ہے، یعنی تقدیر لکھنے والا قلم. بعض کہتے ہیں کہ اس سے مراد وہ خاص قلم ہے جس سے اللہ نے سب سے پہلے پیدا کیا اور اس کو تقدیر لکھنے کا حکم دیا، چنانچہ اس نے ابد تک ہونے والی ساری چیزیں لکھ دی. تو دوسری رائے یہ ہے کہ اس سے مراد جو ہے وہ تقدیر لکھنے والا قلم ہے. اب قرآن جو ہے وہ قرآن میں اللہ تعالیٰ نے قسم کھائی ہے، اور قسم کس لیے کھائی ہے؟ کہ مخالفین جو تھے وہ رسول اللہ صلی اللہ علیہ وسلم کا انکار کر رہے تھے، آپ کی قرآن کی دعوت کو جھٹلا رہے تھے، تو اللہ تعالیٰ نے کہا نون قسم ہے قلم کی. وما یسترون، اور وما جو ہے نا اس کو آپ سر کر کرے، وما سے کیا مراد ہے؟ اور اس چیز کی جسے لکھنے والے لکھ رہے ہیں، وما وہ چیز، یسترون جو لکھنے والے لکھ رہے ہیں، سطر. سطر جو ہے آپ یہ لفظ پہلے بھی پڑھ چکی ہیں، سطر قطار کو کہتے ہیں، خواہ وہ کتاب کی قطار ہو یا وہ درختوں کی قطار ہو یا آدمیوں کی قطار ہو، اسی طرح سطر ایک ایک سطر کر کے لکھنا. کتاب مستور آپ پیچھے بھی جو ہے وہ پڑھ چکی ہیں، کتاب مستور. تو یہاں پہ کہا جا رہا ہے کہ وما یسترون، اور اس چیز کی جسے لکھنے والے لکھ رہے ہیں. وما سے کیا مراد ہے؟ نمبر ایک اس کے معنی جو ہیں مفسرین کہتے ہیں کہ اس سے مراد جو ہے اعمال نامے جو کہ فرشتے لکھتے رہتے ہیں. نمبر دو اس سے مراد ہے تقدیر جسے جو ہے وہ قلم نے لکھا، یعنی اللہ نے سب سے پہلے قلم پیدا کیا اور اس کو تقدیر لکھنے کا حکم دیا. تو وما یسترون اس سے مراد تقدیر ہے، لوہے محفوظ میں لکھی ہوئی باتیں، اور نمبر تین اس سے مراد جو ہے وہ قرآن ہے. یہ تینوں باتیں آپ نوٹ کر لیں. یسترون، وہ لکھنے والے لکھ رہے ہیں۔ تو یسترون سے کون مراد ہیں، وہ کون ہے جو لکھ رہا ہے؟ اس میں ایک رائے ہے فرشتے، عام فرشتے، دوسری رائے ہے کرامن کاتبین، تیسری رائے ہے قرآن کے لکھنے والے فرشتے، پھر اسے یعنی اگر آپ دیکھیں کہ فرشتے یا کرامن کاتبین یا قرآن لکھنے والے فرشتے، تو ان تینوں میں بات تو ایک ہی ہے نا، تو نمبر ایک اس سے مراد فرشتے ہیں، نمبر دو اس سے مراد جو ہیں وہ نبوت یعنی رسول اللہ صلی اللہ علیہ وسلم پر جو وحی نازل ہوتی تھی، تو کاتبین وحی، وحی کو لکھنے والے صحابہ مراد ہیں، اور تیسری رائے یہ ہے کہ اس سے مراد جو ہے وہ خود قلم ہے، کہ قلم جو ہے وہ لکھتا ہے، قسم ہے قلم کی اور جو کچھ لکھتے ہیں۔ تو یہاں پر اللہ تعالیٰ نے جو ہے وہ قسم کھائی ہے قلم کی بھی اور فرشتوں کے لکھنے کی بھی، کہ اب یہ قسم کیوں کھائی، اس کا جواب جو ہے وہ آیت نمبر دو میں ہے کہ مَا أَنْتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونَ، کہ تم اپنے رب کے فضل سے مجنون نہیں ہو۔ معنی یہ ہیں کہ یہ قرآن جو کہ جو ہے وہ قلم نے لکھا، یہ قرآن جو کہ کاتبین وحی کے ہاتھوں لکھا گیا، یہ اس بات کی تردید کے لیے کافی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم مجنون نہیں ہیں، کیونکہ اہل مکہ آپ کو نبوت سے پہلے اپنی قوم کا بہترین آدمی سمجھتے تھے، آپ کی امانت اور دیانت پر اعتماد رکھتے تھے۔ جب آپ نے قرآن کی دعوت دینی شروع کی تو انہوں نے آپ کو جو ہے وہ مجنون اور دیوانہ کہنا شروع کیا، انہوں نے قرآن کی وجہ سے آپ پر دیوانگی کی تہمت لگائی۔ تو اللہ تعالیٰ کہہ رہے ہیں قرآن ہی اس تہمت کی تردید کے لیے کافی ثبوت ہے، یہ اعلیٰ درجہ کا فصیح اور بلیغ قرآن، اس کے اتنے بہترین مضامین، یہ اس بات پر دلالت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم پر اللہ کا خاص فضل ہوا ہے اور آپ دیوانے نہیں ہیں۔ آیت نمبر تین، وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونَ، اور یقیناً تمہارے لیے ایسا اجر ہے جس کا سلسلہ کبھی ختم ہونے والا نہیں۔ ممنون، میم نون نون، من ایک وزن کا نام بھی ہے، اور ہر اندازہ کی بھی چیز کو ممنون کہتے ہیں، اور جو ہے وہ غیر ممنون، لا محدود، ان گنت، بے حساب، غیر مقتوع کے لیے یہ لفظ استعمال کیا جاتا ہے۔ اور یقیناً تمہارے لیے ایسا اجر ہے جس کا سلسلہ کبھی ختم ہونے والا نہیں۔ فریضہ نبوت کی ادائیگی میں جتنی زیادہ تکلیفیں پیارے رسول صلی اللہ علیہ وسلم نے برداشت کی، آپ نے دشمنوں کی باتیں بھی سنی، آپ نے وحی الہی کی تبلیغ جو تھی وہ کرتے رہے، لوگ آپ پر کیچڑ اچھالتے رہے، لوگ آپ پر اوجڑی ڈالتے رہے، آپ ان کو خاندانی رسموں سے آزاد کرتے رہے، آپ ان پر مشک اور عنبر چھڑکتے رہے، لوگوں نے آپ کو پتھر مار کر زخمی کر دیا، اور آپ نے ان کے لیے ہاتھ اٹھا کر دعا کی کہ ہو سکتا ہے یہ نہیں تو ان کی نسلیں ایمان لے آئے ہیں، اور کہا کہ میں تو رحمت للعالمین بنا کر بھیجا گیا ہوں۔ اب یہاں پر جو ہے یہ بتایا جا رہا ہے کہ نبی صلی اللہ علیہ وسلم نے اللہ کے پیغام کو اللہ کے بندوں تک پہنچانے کے لیے جتنی تکلیفیں برداشت کی ہیں، اس کا جو اجر ہے وہ کبھی ختم ہونے والا نہیں، لا محدود ہے، غیر ممنون۔ من کے ایک معنی کاٹنے کے بھی ہیں، اس کا اجر کبھی کاٹا نہیں جا سکتا، کبھی ختم نہیں کیا جا سکتا۔ اور یہاں پہ اصل میں جو اجر ہے اس سے مراد یہ کہ دعوت پیش کرتے ہوئے جو آپ کا اخلاق تھا، آپ کا صبر تھا، آپ کا ضبط نفس تھا، اس کی بات ہو رہی ہے، کیونکہ آپ دیکھیں کہ آج کے دور میں بھی جو ہے وہ دعویٰ کرنے والے دعویٰ کرتے ہیں لیکن اخلاق ختم ہو جاتا ہے، غصہ، ناراضگی اور پاؤں پٹخنا اور अजीब अजीब बातें करना और बाज़ औक़ात गाली गलोच भी, फिर यकीन नहीं आता कि दावा करने वाले ये लोग हैं या ये दावा करने वाली जमातें हैं या मसाजिद हैं या ये मुबल्लिग हैं। तो एक है कि तकरीर करना और एक है कि तकरीर जो है करते वक्त एक बेहतरीन जो उस्वा और किरदार है वो भी अमली ज़िंदगी में साथ साथ हो। तो ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम थे, इसलिए उनका अजर कभी ख़त्म होने वाला नहीं। और आयत नंबर 4 जो है वो कुरान की जो है वो बेहतरीन आयात में से है, यानी जैसे मास्टरपीस, इसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अखलाक की बेहतरीन तारीफ़ की गई है। अल्लाह गवाही दे रहे हैं, व इन्नका लअला खुलुकिन अज़ीम, और बेशक तुम इखलाक के बड़े मर्तबे पर हो। इसके एक मानी तो ये हैं कि आप इखलाक के बहुत आला मर्तबे पर फ़ाइज़ हैं, और दूसरे मानी ये हैं कि कुरान के अलावा आपका बुलंद इखलाक भी इस बात का सरीह सबूत है कि कुफार आप पर झूठी तोहमत लगा रहे हैं। और कुरान की दावत को पेश करना, ये कमज़ोर इखलाक का जो इंसान है ना, जिसका इखलाक कमज़ोर हो, जिसका किरदार अच्छा ना हो, वो कुरान की दावत नहीं पेश कर सकता। तो यहाँ पे बताया जा रहा है कि व इन्ना कलाल खुलुकिन अज़ीम, कि बेशक तुम इखलाक के बड़े मर्तबे पर हो। और खुलुकिन अज़ीम से मुराद इस्लाम, दीन और कुरान है, कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिस कुरान और दीन इस्लाम का हुक्म दिया था, वो कुरान, वो दीन इस्लाम जो है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में, आपकी बातों में, आपके अखलाक में, आपके किरदार में नज़र आता है। आपकी तहजीब व शाइस्तगी, नरमी, शफ़क़त, इमानत और सदाकत, हिल्म और बुर्दबारी, जो भी आपकी आला बेहतरीन खूबियाँ हैं, तो वो हैं खुलुक़िन अज़ीम। और आयशा सिद्दीक़ा रज़ी अल्लाह अन्हा से एक दफ़ा आपके अखलाक के बारे में पूछा गया, तो आपने फरमाया काना खुलुकुहुल कुरान, कि आपका इखलाक तो गोया कुरान था। इसे सही मुस्लिम, अबू दाऊद, नसाई, इब्ने माजा, मुसनद अहमद ने रवायत किया है। तो यहाँ पर अल्लाह ताला ने आपके इखलाक की गवाही दी है। हज़रत अंस रज़ी अल्लाह अन्हु कहते हैं, मैं 10 साल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में रहा, आपने कभी मेरी किसी बात पर उफ़ तक ना की, कभी मेरे किसी काम पर यह ना फरमाया कि तूने ये क्यों किया, और कभी किसी काम के ना करने पर यह नहीं फरमाया कि तूने ये क्यों ना किया। इसे बुखारी और मुस्लिम ने रवायत किया है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपनी ज़ात के लिए इंतकाम नहीं लेते थे, अगर आपने इंतकाम लिया भी तो अल्लाह की खातिर। और आपका ये तरीक़ा था कि जब दो कामों में से एक का इंतखाब करना होता तो आप आसान तर काम को पसंद करते थे, इल्ला ये कि वो गुनाह हो, और अगर कोई काम गुनाह होता तो आप उससे सबसे ज़्यादा दूर रहते थे। इसे मुसनद अहमद ने रवायत किया है। और आप देख लें कि अंबिया ने जो तबलीग का काम किया है, एक तो उन्होंने दावा किया है, दूसरा वो खिदमत खल्क करते थे, वो बेहतरीन इखलाक के मालिक थे, जैसे कि मेरे और आपके बिलविड प्रॉफिट, मेरे और आपके प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम। लेकिन आज जो है दावा जो है वो बहुत है, तकरीरें हैं, सीडीज़ हैं, ट्रेनिंग कैंप हैं, वर्कशॉपें हैं, और तरबियत गाहें हैं, किताबें हैं, अखबारात हैं, रसाइल हैं, बहुत कुछ है। लेकिन इखलाक और किरदार जो है ना, खिदमत खल्क, उसकी कमी है। क्योंकि अंबिया और हमारे बिलविड प्रॉफिट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इन्होंने अपने इखलाक और किरदार के ज़रिए से लोगों के दिलों में जगह बनाई, और फिर जब दावा किया तो वो जो दावा था वो दिल पे उसने असर किया। आपने वो एक औरत की, औरत के सामान को जो जा रही थी सामान लेकर, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ही भाग कर, क्योंकि उसने सुना था कि जो है वो उसका जो दीन है, मुशरिकाना दीन, उसकी मुखालफत करने वाला कोई आया है, तो उसने सोचा मुझे तो इस जगह से भाग जाना चाहिए कहीं मेरा दीन ना ख़राब हो जाए। और आपने उसका सामान उठाया, आप रास्ते भर उसकी, उससे खैरियत पूछ रहे हैं, बातें पूछ रहे हैं, और वो रास्ते भर आपको बुरा भला कहती रही है। आपने ये नहीं किया कि वो गठड़ी उठाकर उसके सर पर मारी हो, रास्ते भर उसकी बातें सुनते रहे, मुस्कुराते रहे। और जब उसका सामान जो है वो रखने के का वक्त था, कहा जब पता चला कि इस जगह वो चाहती है सामान छोड़ दिया जाए, जब आपने सामान को उतारा तो कहा, बड़ी भी वो जादूगर मैं ही हूँ जिससे भाग कर आप यहाँ पर आई हैं। तो वो औरत कहने लगी कि मैं सदके जाऊँ, और मैं तो उस पर ईमान ले आई, यानी अगर वो ऐसा है तो मैं उस पर ईमान ले आई। तो आप देखें कि आपने किस से दावत दी है, आपने अपने किरदार से, इखलाक से, खिदमत से। तो आज जो दावत असर नहीं करती, उसकी बड़ी वजह यह है कि आज हम बीमार की इयादत नहीं करते, जो किसी के यहाँ डेथ होती है ताज़ियत नहीं करते, किसी की जो मुश्किलात और मसाइल होते हैं उसमें उनके आंसू नहीं पहुँचते, और उनको तसल्ली नहीं देते, उनका सहारा नहीं बनते, उनको मशवरे नहीं देते। जो परेशान हाल लोग हैं तो उनकी जो भी मदद की जा सकती हो वो करने की ज़रूरत है। तो खाली तकरीरों से दावा नहीं हो सकता जब तक कि वो किरदार, वो इखलाक जो है अपनाया ना जाए, जो कि अंबिया का था और जो मेरे और आपके प्यारे रसूल का था। व इन्नका लअला खुलुकिन अज़ीम, और ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप इखलाक के आला तरीन मरतबे पर फ़ायज़ हैं, इसलिए दुश्मन आपको सादिक और अमीन कहते हैं। फसा तुब सेरू व युब सेरून, अन करीब तुम भी देख लोगे और ये भी देख लेंगे। अब यहाँ पे जो है ये बताया जा रहा है कि पता चल जाएगा, यानी जल्दी पता चल जाएगा तुम्हें भी और इनको भी, बेअय्यकुमुल मफ्तून, कि तुम में से जुनून में मुब्तिला कौन है। अब आप देखें पे यहाँ पे मफ्तून का लफ्ज़ है मफ्तून, फातानून, फतन। फतन कहते हैं सोने को आग में पिघलाना, और यहाँ पे फतून जो है, यहाँ पे मफ्तून जो है ये मजनू के मानी में इस्तेमाल हुआ है। जल्दी पता चल जाएगा कि कौन जुनून में मुब्तिला है। इन्ना रब्बका हुवा आलमु बिमन दल्ला अन सबीलिही वहुवा आलमु बिल मुहतदीन, तुम्हारा रब उन लोगों को भी खूब जानता है जो इसकी राह से भटके हुए हैं। बिमन दल्ला, जो गुमराह हुआ, अन सबीले, इसके रास्ते से, वहुवा आलमु, और वो खूब जानता है, बिल मुहतदीन, जो राह रास्त पर है। अब देखिए दो दफ़ा आलम आया है, एक तरफ जो है वो गुमराह के लिए आया है और दूसरी तरफ, एक तरफ जो है वो गुमराह के लिए आया है और दूसरी तरफ जो है वो हदायत के लिए आया है, कि इस बात को जानने वाला जो है वो सिर्फ और सिर्फ जो है वो अल्लाह है। फला तुते इल्मुकज़्ज़िबीन, लिहाजा तुम इन झुटलाने वालों के दबाव में हरगिज ना आओ। फला तुते, बस आप अतात ना कीजिए, अल मुकज़्ज़िबीन, इन झुटलाने वालों की, वद्दू लौ तुदहिनु फयुदहिनून, वद्दू, ये चाहते हैं, ये पसंद करते हैं, लौ तुदहिनु, किसी तरह तुम नरमी करो, फयुदहिनून, तो वो भी नरमी करें। अब आप देखिए कि यहाँ पे ये तुदहिनु और फयुदहिनून जो है इसका रूट है, इसका रूट है, इसका मादा है दाल हानून, ये तेल को कहते हैं। इधान का मतलब होता है किसी चीज़ को तेल लगाकर नरम करना, इसके मानी होते हैं बटरिंग, जैसे मालिश करना या किसी पर तेल लगाया जाए ताकि वो नरम हो जाए। तो अल्लाह ताला ये कहते हैं कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अहले मक्का ये चाहते हैं कि आप इनके माबूदों के बारे में नरम रवैया इख्तियार करें ताकि वो भी तुम्हारे बारे में नरम रवैया इख्तियार करें। तो यही बात जो है वो सूरत काफिरून में भी कही गई है कि तुम कुछ इनकी मानो तो ये भी तुम्हारी कुछ माने। तो मानी है कंप्रोमाइज़ करना, कुछ तुम ढीले पड़ो और फिर ये भी ढीले पड़ जाएंगे, यानी आप इनके बुतों को बुरा कहना छोड़ दो। सूरत काफिरून की तफसीर में अब्दुल्ला बिन अब्बास रज़ी अल्लाह अन्हु ने ढीले होने का यही मतलब बयान किया है कि बुत परस्ती को बुरा कहना छोड़ दिया जाए। आप इनकी गुमराहियों की रियायत करके अपने दीन में कुछ तरमीम करने पर आमादा हो जाएं तो ये भी आपके साथ मसालियत कर लेंगे। आयत नंबर 10 से लेकर 16 तक अल्लाह रब्बुल इज़्ज़त ने एक घटिया शख्स का किरदार पेश किया है, नुमाया शख्स का किरदार, जिसे अहले मक्का खूब जानते थे। एक तरफ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का किरदार जो सब अहले मक्का के सामने था, اور دوسری طرف اس گھٹیا شخص کا کردار، اور یہ ایک شخص بھی ہو سکتا ہے، اور اس اور یہ صفات رکھنے والے جو ہیں وہ کئی لوگ بھی ہو سکتے ہیں، ہر وہ شخص جس کے اندر یہ صفات پائی جاتی ہیں. فرمایا وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ، آپ کہنا نہ مانیں کلا ہر اس شخص کی. اب آپ دیکھیں کہ آپ ذرا صفات کو گنیں کہ اس کی صفات کیا تھی. نمبر ایک، حلاف، حلف سے ہے، فعال کے وزن پر ہے، اور حلاف کے معنی ہوتے ہیں بہت قسمیں کھانے والا. تو آپ اس شخص کا کہنا نہ مانیں جو کہ زیادہ قسمیں کھانے والا ہے. اور زیادہ قسمیں کھانا جو ہے وہ جھوٹے ہونے کی علامت ہے، منافقت کی علامت ہے. تو جھوٹا آدمی جو ہے اس کی بات کوئی نہیں مانتا، اس کی بات پر کوئی یقین نہیں کرتا، اس کا کردار بڑا پست اور کمزور ہوتا ہے، وہ خوب قسمیں کھاتا ہے. اب آپ دیکھ لیں آپ کا حال کیا ہے، ضرور اپنا جائزہ لیں، میں اپنا جائزہ لوں، ہم اپنا محاسبہ کریں. اس کا دوسرا کردار تھا مہین، ہاں وہ نون اس کا مادہ ہے مہین، اور مہین کے معنی ہیں بے وقت. مہین جو ہے وہ ذلیل اور بے وقت کے لیے استعمال کیا جاتا ہے. فرمایا کہ بے وقت آدمی ہے، حقیر اور ذلیل اور گھٹیا آدمی ہے. تو دراصل جو شخص بہت قسمیں کھاتا ہے اس کو پتہ ہوتا ہے کہ وہ جھوٹا ہے، جو جھوٹا ہوتا ہے وہ دراصل حقیر اور ذلیل ہوتا ہے، اس کی کوئی وقت نہیں ہوتی سوسائٹی کے اندر، وہ اپنی نگاہوں میں خود ذلیل ہوتا ہے. اس لیے کہا کہ اس کی دوسری صفت ہے کہ وہ مہین ہے. نمبر تین، ہمازن، آیت نمبر 11، ہمازن، ہا میم زا، یہ ہماز جو ہے یہ مصدر ہے سورۃ الہمزۃ، آپ اس میں بھی آپ یہ پڑھیں گے ویل لکلی ہمزۃ اللمزۃ، اور آپ سورۃ الحجرات میں بھی پڑھ چکی ہیں. ہا میم زا کے معنی ہیں بڑا عیب گو، تانے کرنے والا. ہا میم زا کے جو عربی ڈکشنری کے معنی ہیں، یہ معنی ہے چٹکی لینا، کسی کو کچھ چبھو دینا. شیطان کیا کرتا ہے، وہ وسوسے ڈالتا ہے، چٹکی لیتا ہے. اسی طرح ہمزا آنکھ کے اشارے کو بھی کہتے ہیں، آنکھ سے کسی کو اشارہ کرنا پلکوں سے. حامز ہوتا ہے کسی کے عیب بیان کرنے والا. اب آپ دیکھیے کہ یہاں پر اللہ تعالیٰ نے جو ہے وہ اس کی تیسری صفت بتائی کہ یہ شخص جو ہے ہماز ہے، یہ تانے دینے والا ہے. اور آپ دیکھیں کہ یہ جو صفات تھیں یہ عرب کی سوسائٹی میں جو مشرک تھے ان کے اندر پائی جاتی تھیں. اس میں ہماز میں مبالغہ کے معنی ہیں اشارہ بازی، پھپتیاں کسنا، کسی کو دوسروں کی نگاہوں میں گرانا، ایسی حرکات جو اشاروں سے ہوں، بے شک آنکھ کے اشارے یا ہاتھ کے اشارے یا الفاظ اور فکروں سے. رسول اللہ صلی اللہ علیہ وسلم اور غریب مسلمانوں کو قریش کے متکبرین جو تھے وہ اسی طرح اشاروں سے جو ہے اور اپنے فکروں سے ان کو جو ہے وہ لوگوں کی نگاہوں میں گرانا چاہتے تھے. تو متکبرین کے پاس دلیل کی قوت نہیں ہوتی تو وہ ایسے اوچھے ہتھیار استعمال کرتے ہیں، ہماز. پھر آپ دیکھیے چوتھی صفت ہے مشائن، مشائم بنمیم. مشا جو ہے یہ بھی مبالغے کا صیغہ ہے، میم شین یا، اور مشن یہ مصدر ہے بہت زیادہ چلنے والا. اب آپ دیکھیں کہ وہ لوگ جو لگائی بجھائی کا کام کرتے ہیں پھر وہ گھر نہیں بیٹھتے، ادھر سے ادھر سے ادھر جا رہے ہیں ادھر جا رہے ہیں، چلنیاں پھرنیاں، یعنی ہر وقت جیسے ان کے پاؤں میں جو ہے وہ घंटियां जो हैं वो बंधी हुई हैं, तो मशाइन बहुत चलने वाला, बेनमीम। नमीम जो है इसका मादा है नून मीम मीम, नून मीम मीम, और इसके मानी हैं चुगली लगाना या लगाई बुझाई करना। फरमाया कि बहुत चल फिर कर ये चुगलियां खाता फिरता है, और चुगली खाना होता है कि इधर की उधर करना और आपस में लोगों को लड़ाना। आप सूरत अल हुजरात में पढ़ चुकी हैं कि गीबत जो है किसी के पीठ पीछे उसकी बुराई को बयान किया जाए कि अगर उसको पता चले तो उसको नागवार गुजरे, और ये ऐसी बुराई जो उसके अंदर मौजूद हो। अगर मौजूद हो तो गीबत है, और मौजूद ना हो तो बहतान है, और अगर दो लोगों को आपस में लड़ाने के लिए बातें की जाएं तो ये जो है वो नमीम है, ये चुगली है। तो ये है इस शख्स की चौथी सिफत। और पांचवी है मन्ना इल्लिल खैर, और आप देखें कि यहाँ पे भी मुबालगा है, बहुत मना करने वाला है खैर से। खैर के दो मानी आप पढ़ चुकी हैं, खैर के एक मानी होते हैं माल के, और अरबी जबान में खैर के दूसरे मानी होते हैं भलाई के, नेकी के। तो ये सख्त बखील और कंजूस आदमी है, किसी को एक पैसा एक पैनी कुछ भी देने को तैयार नहीं है। और अगर इसको खैर नेकी और भलाई के मानी में लिया जाए तो यह है कि नेकी के कामों में रुकावट डालता है, इस्लाम से लोगों को रोकने में सरगर्म है। तो यह है उसकी पांचवी सिफत। फिर उसकी छठी सिफत है मोतदिन। मोतदिन ऐन दाल वाओ, और मोतदिन जो है इसके मानी है, ये लफ्ज़ है दुश्मन के मानी में। अदू का लफ्ज़ दुश्मन के लिए इस्तेमाल किया जाता है कि ये मोतदिन है, हद से बड़ा हुआ है, हद से बड़ा हुआ है मोतदिन। तो अब आप देखें कि जो शख्स हद से बढ़ता है वो क्या करता है, वो दूसरों पर ज्यादतियां करता है, दूसरों के हकूक दबाता है। एतदा आप पहले भी पढ़ चुकी हैं कि दूसरों के हकूक जो हैं उन पर दस्त दराजी के लिए ये लफ्ज इस्तेमाल किया जाता है। फिर इसकी जो है वो सातवीं सिफत है असीम। असीम जो है हमजा सामीम, आसमू नाका, ऐसी ऊँटनी को कहते हैं जो तेज चल सके और फिर जानबूझकर आहिस्ता चले। असीम गुनागार के लिए इस्तेमाल किया जाता है कि खर्च कर सकते हैं पर खर्च नहीं करते, दूसरों के हकूक अदा कर सकते हैं पर अदा नहीं करते। ना हकूक अल्लाह अदा करते हैं, ना हकूक अल इबाद अदा करते हैं। तो ये हैं गुनाकार हैं, बदकार हैं, गुनागार भी हैं और बदकार भी हैं, ये सातवीं सिफत है। और फिर इसकी जो है वो आठवीं सिफत का जिक्र किया गया, उतुल्लिन। उतुल्लिन जो है अरबी जबान में ऐसे शख्स के लिए ये लफ्ज़ इस्तेमाल किया जाता है जो खूब हट्टा कट्टा, बहुत खाने पीने वाला हो, और उसके साथ नहायत बदखुल्क, झगड़ालू और सफाक हो। और उतुल जो है, अगर आप इसको अरबी डिक्शनरी में देखना चाहें तो इसके मानी है कि किसी को सख्ती के साथ, दुरुस्तगी के साथ उसके सर के बालों से पकड़कर खींचना और घसीटना। तो उतुल उजड, खुरदरा, सख्त बदमिजाज, खूब खाने वाला, हट्टा कट्टा, तो ये उसकी सिफात हैं। ये है उसकी आठवीं सिफ्त। उतुल लिम्बाद अजाले का जनीम, और इन सब अयूब के साथ, यानी उतुल्लिन सख्त मिजाजी, बाद अजाले का इसके अलावा। अब आप देखें आयत नंबर 13 में इसकी जो है वो नामी सिफ्त आई है, और वो क्या है, जनीम की। जनीम जो है जा नून मीम, जनीम इसका रूट है जा नून मीम। इसके मानी हैं ये इस गुदूत को कहते हैं जो बाज बकरियों की गर्दन में लटक आता है, यानी बकरियों की गर्दन पर एक फालतू किस्म का जो है वो गदूद लटक आता है, और जिसकी हैसियत जिस्म में एक फालतू उज्व की बन जाती है, जैसे फालतू गोश्त का हिस्सा बस लटक रहा है ना। तो जनीम का लफ्ज इस्तेमाल होता है बकरी के गले में ग्लैंड के लिए भी जो लटका हुआ होता है। तो मानी क्या है? फालतू। अब आप देखें कि अरबों के यहाँ जनीम का लफ्ज वल्दु जिना के लिए बोला जाता था, ऐसा फर्द जो उस खानदान का फर्द नहीं है मगर इसमें शामिल कर लिया गया। वल्दु वल्दु जिना, वो शख्स जो किसी कौम के नसब में शरीक बन बैठे, यानी उस कौम में से ना हो लेकिन वो जो है वो अपने आप को वो नसब जो है वो दे दे। मुफस्सरीन कहते हैं कि जिस शख्स के ये औसाफ बयान किए गए हैं उसके बारे में मुफस्सरीन के अकवाल मुख्तलिफ हैं। ये अहले मक्का थे, ये अहले मक्का के सरदार थे जिन्हें अपनी दौलत पर, माल पर, सरदारी पर फख्र था। एक राय तो ये है कि इससे मुराद है वलीद बिन मुगीरा, इससे मुराद है वलीद बिन मुगीरा। किसी ने अस्वद बिन अब्दे यगूस का नाम लिया है, दूसरी राय ये है। किसी ने कहा कि इससे मुराद तो अखनस बिन शुरैक है, बाज़ लोग कहते हैं कुछ और लोगों की निशानदेही करते हैं, लेकिन कुरान मजीद में नाम लिए बगैर सिर्फ उसके औसाफ बयान कर दिए गए। और मुफस्सरीन कहते हैं कि वो शख्स मक्का में इतना मारूफ था, वो अपने इन औसाफ से इतना मशहूर था कि उसका नाम लेने की ज़रूरत ही पेश नहीं आई, क्योंकि उसकी सिफात सुनते ही हर शख्स समझ आता था कि ये इससे मुराद जो है ये शख्स है, कि इससे मुराद जो है वो जनीम है, ये वल्दु जिना है। और इस सिलसिले में मुफस्सरीन कहते हैं कि जो वलीद बिन मुगीरा था वो कुरैशी नहीं था, लेकिन वो कुरैशी होने का दावा करता था। उसको नहीं पता था कि मेरा जो है वो हसब नसब क्या है, और ये बात जो है वो कुरान में अल्लाह ताला ने जो है वो कह दी, और आयत नंबर 14 में उसकी 10वीं सिफ़त जो है वो आई है। और 10वीं सिफ़त क्या है? अनकाना ज़ा माल व बनीन, इस बिना पर कि वो बहुत माल और औलाद रखता है। कि उसके अंदर ये सारा किरदार क्यों पैदा हुआ, ये 9 सिफात क्यों पैदा हुई? इस वजह से कि वो अमीर है, अल्लाह ने उसको अमीर बनाया, माल भी दी और औलाद भी दी। तो होना ये चाहिए था कि माल और औलाद पाकर वो अल्लाह का अतात गुजार बनता, वो अल्लाह का शुक्र अदा करता, लेकिन अफसोस के उसने तकब्बुर करना शुरू किया और कुफर का रास्ता इख्तियार किया। इजा तुतला अलैहि आयातुना, उसको जब हमारी आयात सुनाई जाती हैं, क़ाला असातीरुल अव्वलीन, तो कहता है ये तो अगले वक्तों की कहानियां हैं, ये तो अगले वक्तों के अफसाने हैं। तो बजाय इसके कि वो आयात को सुनकर अमल करता, लेकिन उसने कहा कि ये तो पुरानी जो है वो कहानियां हैं। जैसे आज भी लोग कहते हैं कि आज के दौर में दीन पर नहीं अमल हो सकता, ये जदीद दौर है, इसके जदीद तकाजे हैं, अब तो हम अमेरिका में हैं, अब तो हम कनाडा में हैं, अब तो हम मगरिब की दुनिया में हैं, अब तो हम बड़े पढ़े लिखे और जदीद हैं। लेकिन आप देखें कि ये जो एतराज़ है, ये जो बात है, ये हर दौर में लोग जो है वो कहते रहे, और यही बात जो है कहते हैं कि वलीद बिन मुगीरा ने भी कही, क्योंकि ज़्यादा राय जो है इसके बारे में कि ये सिफात वलीद बिन मुगीरा की थी, कि वलीद बिन मुगीरा जो अबू जहल से पहले कुरैश का रईस था, और कहते हैं कि उसके नसब का 18 साल बाद पता चला, पता ही नहीं था किसी को उसका नसब क्या है। तो वो किसी और में शामिल हुआ हुआ था। आयत नंबर 16, अल्लाह रब्बुल इज़्ज़त कहते हैं सनसिमुहू अलल खुरतूम, अनकरीब हम इसकी सूंड पर दाग लगाएंगे। सनसिमुहू इसका रूट है वाव सीन मीम, इसके मानी हैं दाग लगाना, निशान लगाना, विसाम वो आला जिससे दाग लगाया जाए या रंगा जाए। तो हम दाग लगाएंगे, हम निशान लगाएंगे, अलल खुरतूम, अलल खुरतूम जो है खारा तामीम, ये रुबाइस का मादा है, लंबे नाक को कहते हैं। और बाज़ लोग कहते हैं कि ये हाथी की, हाथी का जो नाक होता है ना उसको कहा जाता है। बाज़ कहते हैं कि ये खिंजीर की थोथनी के लिए इस्तेमाल होता है, यानी खिंजीर की थोथनी भी बड़ी सी होती है ना, हाथी का नाक भी बड़ा होता है, लंबा नाक। तो अल खुरतूम सूंड का लफ्ज़ फिर इस्तेमाल हुआ, और नाक के लिए वैसे तो अनफ आता है ना, तो और इसकी जमा है खरातीम। फरमाया कि इसकी सूंड पर हम दाग लगाएंगे। वलीद बिन मुगीरा जो है गज़वाए बदर के मौके पर उसे तलवार का ज़ख़म जो था वो उसके नाक पर लगा, और इसी ज़ख़म से इसकी मौत वाक़िया हो गई। और बाज़ लोग कहते हैं ना हमारी ज़बान में कि उसकी तो बड़ी ऊंची नाक है, तो जो अपने आप को बड़ा मुअज़्ज़ज़ समझता हो, जो अपने आप को बड़ा समझता हो, तो उसके लिए कहा जाता है कि उसकी तो बड़ी ऊंची नाक है। तो अल्लाह ताला कहते हैं कि ये अपने आप को बड़ा ऊंचा अमीर सरदार समझता है। इसके एक मानी तो ये हैं कि अल्लाह ताला कह रहे हैं कि हम उसे जलील कर देंगे, ख्वार कर देंगे, और दूसरे मानी ये हैं कि वाकई उसकी नाक पर जो है वो ज़रब लगाएंगे, ज़ख़म लगाएंगे। और ग़ज़वा बदर में वलीद बिन मुग़ीरा की नाक पर वार किया गया, और ये कहते हैं अब्दुल्ला बिन अब्बास रज़ी अल्लाह अन्हो, जिसके बाद फिर उसी ज़ख़म से इसकी मौत जो थी वो वाक़िया हो गई। अब आप देखिए कि यहाँ पे अल्लाह ताला ने कहा कि ये जो अपने आप को इज़्ज़त वाला समझता है फिर इसको जलील किया जाएगा दुनिया में भी और आखरत में भी, और फिर देखें कि इसका अंजाम क्या होगा। तो आयत नंबर 1 से लेकर आयत नंबर 16 तक, यहाँ पे आप देखें कि दो किरदार पेश किए गए हैं। इब्तदाई आयात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इखलाक और किरदार, जिसकी गवाही खुद अहले मक्का भी देते थे और अल्लाह ताला ने दी, और दूसरी तरफ जो है वो अहले मक्का के जो सरदार थे उनका किरदार। तो लोगों अब तुम जो है वो कंपेयर करो, कंपेयर एंड कंट्रास्ट। अब तुम देखो कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत और किरदार क्या है, और जो मक्का के मुस्तकबिरीन हैं उनकी तस्वीर क्या है। तो अब यहाँ पर जो है वो बात क्या है कि दरअसल अहले मक्का अपनी जो लंबी खुरतूम थी, अपनी जो उनकी लंबी नाक थी, उन्होंने जो है वो इसी वजह से रसूल अल्लाह का इनकार किया, कुरान का इनकार किया और दीन का इनकार किया। फिर आयत नंबर 17 से लेकर 33 तक, आयत नंबर 17 से 33 तक, 17 से 33 तक अल्लाह ताला ने एक बाग वालों की मिसाल बयान की है। और बताया कि उन्होंने अल्लाह की नेमतें पाकर जब अल्लाह की नशुकरी की, और जब वो नशुकरी कर रहे थे तो उनमें जो सबसे बेहतर शख्स था उन्होंने उसको, उस शख्स ने उनको नसीहत की तो उन्होंने उसकी बात भी ना मानी। फिर हुआ क्या कि अल्लाह ताला ने नेमतों को बाग वालों से छीन लिया। तो बाग वालों की मिसाल देकर अहले मक्का को जो है वो मुतनब्बे किया गया है कि अहले मक्का अगर तुमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बेइज्जत से जो है वो फ़ायदा ना उठाया, कुरान पर आप ईमान ना लाए, तो कहीं तुम्हारा हाल बाग वालों जैसा ना हो जाए कि दुनिया में भी अजाब और आखरत का अजाब तो इससे भी बड़ा है। اور آپ سورت کہف کی آیات جس میں باغ والوں کا واقعہ بیان کیا گیا ہے رکوع نمبر 5 اس کو بھی آپ دیکھیں, وہاں پہ عبرت کے لیے دو باغ والوں کی مثال بیان کی گئی ہے. یہاں پہ بڑا زبردست انداز ہے, آئیے اس کو سمجھتے ہیں. انا بلوناہم, اللہ تعالیٰ کہتے ہیں کہ بے شک ہم نے ان کو آزمایا ہے, اس سے ہم سے مراد اہل مکہ ہیں, ہم نے اہل مکہ کو بالکل اسی طرح آزمایا ہے, کما بلونا, جیسے ہم نے آزمایا اصحاب الجنہ باغ والوں کو, از اقسمو, جب انہوں نے قسم کھائی, لیسرمنہا مصبحین, کہ ہم صبح سویرے ضرور اپنے باغ کے پھل توڑیں گے. لیسرمنہا, لام تاکید کے لیے ہے, نون پر شد تاکید کے لیے ہے, سواد را میم اس کا مادہ ہے روٹ, اور اس کے معنی ہوتے ہیں تیز دھار آلے سے پھلوں کے گچھے کاٹنا. سارم تلوار کو بھی کہتے ہیں, جیسے بعض لوگوں کے پاس قینچی ہوتی ہے اور اس سے پھل کاٹ لیتے ہیں, بعض کے پاس چاقو ہوتا ہے, یعنی کسی بھی تیز دھار آلے سے پھل کو کاٹنا. درانتی ہو سکتی ہے, اس اقسم ہوں, جب انہوں نے قسم کھا لی, لیسرمنہا, ہم ضرور با ضرور کاٹیں گے, ہاں یہ جنت باغ کے لیے آیا ہے, مصبحین صبح ہوتے ہی, صبح و سویرے, آیت نمبر 18, ولا یستثنون, اور وہ استثنا نہیں کر رہے تھے. یستثنون جو ہے اس کا مادہ ہے سا نون یا, اور اس کے معنی ہیں کہ انہوں نے انشاءاللہ نہیں کہا, انہوں نے اللہ کی ثنا بیان نہیں کی, ولا یستثنون, اور انہوں نے کوئی استثنا نہیں کیا, انہیں اپنی قدرت اور اپنے اختیار پر بھروسہ تھا, انہوں نے قسم کھا کر بے تکلف کہہ دیا کہ ہم ضرور کل صبح ہوتے ہی باغ کے پھل توڑیں گے, انہوں نے یہ کہا ہی نہیں کہ انشاءاللہ, اگر اللہ نے چاہا. اس سے کیا بات پتہ چلتی ہے کہ انشاءاللہ کہنا چاہیے کہ کل میں یہ کام کروں گی, میں یہ سفر کروں گی, یا میں امتحان پاس کر لوں گی, یا میں فلاں آپ کے لیے یہ کام کر دوں گی انشاءاللہ, اگر اللہ نے چاہا. فطاف علیہ طائف من ربک وہم نائمون, پھر کیا ہوا, فرمایا کہ فطافا پھر گیا, طاوفا اس کا روٹ ہے, جیسے طواف کرنا بھی ہوتا ہے نا چکر لگانا, تو فطافا پھر گئی, علیہا اس باغ پر, طائفن ایک پھرنے والا, میں رب کا تیرے رب کی طرف سے, پھر ایک بلا ایک مصیبت تیرے رب کی طرف سے اس باغ پر پھر گئی, وہم نائمون, اور وہ رات کے وقت سوئے ہوئے تھے, یعنی انہوں نے تو سوچا تھا صبح ہوتے ہی باغ کے پھل جو ہے وہ کاٹ لیں گے, لیکن ہوا یہ کہ ابھی جب وہ رات کو سوئے ہوئے تھے تو ان کے سوتے میں ہی جو ہے وہ ایک بلا آئی اور ان کے باغ پر جو ہے وہ پھر گئی. فاصبحت کالصریم, پھر اس کا ایسا حال ہو گیا, فاصبحت میں نے آپ کو پیچھے بھی بتایا تھا کہ حالت کا تبدیل ہو جانا, پھر صبح کو ایسا ہو گیا کالصریم, گویا کہ وہ کٹی ہوئی کھیتی ہو, کیونکہ انہوں نے کہا تھا نا لیسرمنہا کہ ہم ضرور بضرور اس کے پھل کاٹیں گے, بغیر کاٹے ہی وہ کٹی ہوئی کھیتی بن گئی. یہ باغ والوں کا قصہ عربوں میں بڑا مشہور تھا, کہتے ہیں یہ باغ سنا میں یمن کے علاقے میں تھا, دو فرس کے فاصلے پر, اس کا مالک اس کی پیداوار میں غریبوں اور مسکینوں کو دیا کرتا تھا, بہت ہی وہ سخی تھا, لیکن جب وہ مالک مر گیا تو اس کی اولاد جب اس کی وارث بنی تو انہوں نے کہا کہ ہمارا باپ بڑا فضول خرچ تھا اور ہمارے تو اپنے خرچے پورے نہیں ہوتے, اور وہ تو ایسے ہی مسکینوں غریبوں کو اتنا دے دیتا تھا, تو ہم یوں کرتے ہیں کہ ہم صبح اٹھتے ہی چلے جائیں گے اور باغ کے پھل کاٹ لیں گے, تاکہ جب دن چڑھے جائیں گے تو وہ روٹین کے مطابق ہمارے باپ کے زمانے میں جو غریب مسکین آ جاتے تھے وہ آ جائیں گے, تو ہمیں دینا پڑے گا ان کو بھی, تو صبح صبح جا کر کاٹ لیں گے. تو مفسرین کہتے ہیں کہ اس لیے اللہ تعالیٰ نے اس باغ کو تباہ کر دیا, کیونکہ وہ یہ سمجھ رہے تھے کہ ہم صبح صبح جب جائیں گے تو باغ کے سارے پھل جو ہے वो काट लेंगे, और हम वो किसी को भी देना नहीं चाहते थे, इसलिए उन्होंने खुफिया तौर पर ये प्लानिंग की। इंजील में हज़रत ईसा अलैहिस्सलाम की तालीम में है कि जब तू अपने बाग के फल तोड़े तो कुल ना तोड़ ले, बल्कि इसका कुछ हिस्सा गरीबों और मिस्कीनों के लिए भी छोड़ दे। तो उन्होंने कसम खाई थी कि हम ऐसा हरगिज़ नहीं करेंगे। और यहाँ पे भी अहले मक्का का किरदार पेश किया जा रहा है, जो उनके लीडर थे। पीछे आपने पढ़ा ना, मन्ना इल्लिल खैर उतुल्लिन असीम, तो बाग वालों का किस्सा सुनाकर मुशाबियत जो है वो वाज़े किए जा रही है। कुरान में अबू लहब और जो उसके साथी थे वो क्या करते थे, वो भी जो है वो मदद नहीं करना चाहते थे। तो यहाँ पे भी यही बात। अच्छा, अब हुआ ये कि एक तरफ तो ये बाग बिल्कुल ही ऐसे हो गया जैसे जो आंधी तूफान उस पर फिरा, कि बिल्कुल चटियल मैदान बन गया वो खेत, कटी हुई खेती बन गया। और दूसरी तरफ फतनादौ मुसबहीन, सुबह होते ही वो आपस में एक दूसरे को आवाज़ें देने लगे। फतनादौ, एक दूसरे को आवाज़ देना। अब वो आपस में एक दूसरे को पुकारने लगे, मुसबहीन सुबह सवेरे, सुबह सुबह। अनिख दू कि सुबह सवेरे ही चलो, जैसे गदन जो है सुबह सवेरे के लिए आता है ना, कल के लिए आता है। और हज़रत मूसा अलैहिस्सलाम ने भी कहा था, आपने सूरत कहफ में पढ़ा था कि लाओ अब हमारा नाश्ता, गदाइना, यानी सुबह सुबह जो नाश्ता किया जाता है। तो अनिख दू, सुबह सुबह चलो, अला हर से कुम, अपनी खेती पर, सुबह सवेरे अपनी खेती की तरफ निकल चलो। इन कुन तुम स्वारमीन, अगर हो तुम काटने वाले। और आप पढ़ ही चुकी हैं स्वाद रामीम फल और खेती के काटने के लिए इस्तेमाल किया जाता है। तो उन्होंने कहा कि अगर फल तोड़ने हैं तो सुबह सुबह चलना। फन तलाकू, फिर वो चल पड़े। वहुम यतखाफतून, और वो आपस में चुपके चुपके बातें करते जाते थे। अब आप देखें उनका ज़मीर मर चुका था, देखें कि उनकी बातें कैसी बातें थी। वो चुपके चुपके ये नहीं कह रहे थे कि किसी की मदद करेंगे, बल्कि वो अपने बाप या उनके जो आबाओ अजदाद में से जो नेक था, खुदा तरस था, जो बाग की पैदावार गरीबों मिस्कीनों में तकसीम करता था, और अल्लाह ने खूब बरकत दी थी उसके बाग में। जब वो फौत हो गया तो बेटों ने कहा कि फ़कीरों मिस्कीनों को तो देना ही नहीं है, इसीलिए रात रात सुबह सुबह फल काटेंगे। ये उनकी जो थी नीयत में फतूर पैदा हो गया, इसलिए उन्होंने कहा वहुम यतखाफतून, और आपस में वो चुपके चुपके बातें कर रहे थे, खुफिया चुपके चुपके वो बातें कर रहे थे। अल्लाह यदखुलन्नहल यौमा अलैकुम मिस्कीन, कि आज कोई मिस्कीन तुम्हारे बाग में आने ना पाए। अल्लाह यदखुलन्नहा, हरगिज़ दाखिल ना हो इस बाग में आज के दिन, अलैकुम, तुम पर, मिस्कीन, कोई भी मिस्कीन, के कोई मोहताज ना आने पाए। उसके आने से पहले ही फल सारा तोड़ लेना है, और तोड़कर उसको घर ले आएंगे। वह गदौ, और वो चल पड़े, सुबह सवेरे चल पड़े। अला हर दिन, हर्द, हा रा दाल, हा रा दाल, इसके मानी होती हैं गुस्से के साथ रोकना, तेज़ी के लिए भी आता है, जल्दी के लिए भी ये लफ्ज़ जो है वो इस्तेमाल होता है। वह गदौ अला हर दिन, और वो सुबह सवेरे चल पड़े। अल्लाह हर दिन तेज़ी के साथ, या यूँ कह सकें कि अल्लाह हर दिन के जब वो सुबह सवेरे चल पड़े तो अल्लाह हर दिन जल्दी जल्दी, कादरीन, जैसे कि वो कादिर हों, यानी वो सुबह सवेरे वहाँ पे गए जैसे कि वो फल तोड़ने पर कादिर हों, क्योंकि वो आपस में कह ही रहे थे कि कोई गरीब मिस्कीन जो है वो नहीं आना चाहिए। और हर्द के बाज़ लोगों ने मानी जो है वो कुव्वत और शिद्दत के भी किए हैं, कुव्वत और शिद्दत, और बाज़ ने जैसे जल्दी लपके हुए, बाज़ ने इसके मानी जो है वो गुस्से के किए हैं, हसद के भी किए हैं बाज़ ने, कि मसाकीन पर उन्होंने गैज़ और गुस्से का इजहार किया, हसद किया, और تیزی دکھائی، قوت شدت کا اظہار، و غدو علی ہر دن، اور وہ صبح سویرے جلدی جلدی غصے میں، حسد میں، قادرین، جیسے کہ وہ پھل توڑنے پر قدرت رکھتے ہوں. فلما رعوہا، پھر جب انہوں نے اس باغ کو دیکھا، ساری ضمیریں ہا کی ہیں کیونکہ باغ جنت جو ہے یہ مؤنث ہے. جب انہوں نے اس باغ کو دیکھا، قالو، تو کہنے لگے، انا لدالون، کہ ہم تو راستہ بھول گئے ہیں. کیونکہ باغ والی جگہ میں نہ تو پھل تھا اور نہ ہی وہاں پہ جو ہے وہ بہار تھی، نہ زرخیزی تھی، وہاں پہ تو کچھ بھی نہیں تھا. اور وہاں پہ جو انہوں نے جو دیکھا تو انہیں لگا کہ ہم تو کہیں دور چلے گئے ہیں، یہ تو یہاں باغ وغیرہ تو کچھ نہیں ہے اور یہ تو کوئی اور ہی جگہ ہے. کیونکہ وہاں پہ کیا تھا، راک کا ڈھیر تھا، وہاں پہ تباہی اور بربادی تھی. فلما روحا قالو انا لدالون، پھر فوراً ہی ہوش میں آگے، ادھر ادھر نشانیاں دیکھیں، کہنے لگے، بل نحنو محرومون، نہیں باغ تو یہی ہے بلکہ ہم محروم رہ گئے. یعنی پہلے تو باغ دیکھ کر یقین نہیں آیا، پھر کہنے لگے شاید بھی ہم کہیں اور راستہ بھول گئے، لیکن جب غور کیا تو پتہ چلا باغ تو وہی ہے. اب چیخ اٹھے کہ ہماری قسمت پھوٹ گئی. قال اوساطہم، پھر ان میں جو سب سے بہتر آدمی تھا اس نے کہا، تو یہ کون تھا جو ان میں سب سے بہتر تھا، مانی ہے جو سب سے اچھا تھا. یوسف علیہ السلام کے بھائیوں نے جب یوسف علیہ السلام سے برا سلوک کرنا چاہا تھا تو ان میں سے بھی ان کے ایک بھائی نے ان کو سمجھایا تھا نا، تو کتنے ہی لوگ برے کیوں نہ ہوں، ان کے اندر کوئی نہ کوئی ایسا ضرور ہوتا ہے جن کا ضمیر زندہ ہوتا ہے. تو جو ان میں سب سے اچھا تھا، بہتر تھا، اس نے کہا تھا، الم اقل لکم لولا تسبحون، میں نے تم سے کہا نہ تھا کہ تم تسبیح کیوں نہیں کرتے، جب تم کہہ رہے تھے کہ ہم کل ہم باغ کے پھل توڑ لیں گے، غریبوں مسکینوں کو باغ کے پھل نہیں لینے دیں گے، تو اس وقت تو میں نے تنبیہ کی تھی نا تمہیں کہ تم انشاءاللہ کیوں نہیں کہتے، اور تم یہ کیوں کہہ رہے ہو کہ ہم مسکینوں کو پھل نہیں دیں گے، ہو سکتا ہے اللہ نے مسکینوں کی وجہ سے ہی ہمارے باغ میں برکت دی ہو، تم یہ نیت بری نہ کرو، کیونکہ غریبوں مسکینوں پر صدقہ خیرات کرنے سے اللہ رزق میں برکت دیتا ہے. تو اس نے ان کو اچھا مشورہ دیا تھا، لیکن انہوں نے کہنا نہیں مانا تھا. تو لیکن چونکہ وہ ان کا ساتھی تھا اور اچھا مشورہ دیا، جب مانا نہیں تو بہرحال باقرہ تو ان کے ساتھ شامل ہو گیا تھا. تو اب اس لیے ان کو وہ بات یاد دلا رہا ہے کہ میں نے تم سے کہا نہ تھا کہ تم تسبیح کیوں نہیں کرتے. تو تسبیح کے یہاں پہ دو معنی ہیں، ایک تو یہ کہ انشاءاللہ کہنا، اور دوسرا جو ہے غریبوں مسکینوں کے بارے میں بری نیت کیوں کرتے ہو. قالوا سبحان ربنا انا کنا ظالمین، وہ پکار اٹھے، پاک ہے ہمارا رب، واقعی ہم گناہگار تھے. اب انہیں اس بات پر یقین آ گیا، اور پھر انہوں نے کیا کیا کہ انہوں نے استغفار کیا. تو یہ سبحانہ جو اللہ کی پاکی بیان کرنا ہے، یہ دراصل توبہ استغفار کی ابتدا ہے. کیونکہ وہ کہتے ہیں ربنا انا کنا ظالمین، اے ہمارے رب، واقعی ہم گناہگار تھے. اور جب کسی کو اپنی غلطی کا احساس ہو جائے، اس کو گلٹی ہو جائے، تو یہ استغفار کی ابتدا ہے. فَأَقْبَلَ بَعْضُهُمْ عَلَى بَعْضٍ يَتَلَاوَمُونَ، پھر ان میں سے ہر ایک دوسرے کو ملامت کرنے لگا. اب بجائے اس کے کہ وہ اپنی غلطی کا اقرار کرتے، اب ایک دوسرے کو برا بھلا کہنے لگے. يَتَلَاوَمُونَ، لام و میم اس کا روٹ ہے، اور اب جو ہے وہ ایک دوسرے سے کہنے لگے کہ اصل میں میری غلطی نہیں، یہ تمہاری غلطی ہے، تمہارے بہکانے سے ہم نے یہ کام کیا، یہ دراصل تمہاری پلاننگ تھی، میں تو نہیں ایسا چاہتا تھا. اور یہ جو برے لوگ ہوتے ہیں، ان کا یہ کردار ہوتا ہے، جب کام بگڑ جاتا ہے، ہر شخص دوسرے پر الزام دھرتا ہے، ہر شخص دوسرے کو مخاطب کرتا ہے. فَأَقْبَلَ بَعْضُهُمْ عَلَى بَعْضٍ يَتَلَاوَمُونَ، اب وہ لگے آپس میں ایک دوسرے کو ملامت کر لیں. قَالُوا يَا وَيْلَنَا إِنَّا كُنَّا طَاغِينَ، آخر کو انہوں نے کہا، افسوس ہمارے حال پر، ہائے ہماری بربادی، بے شک ہم ہی سرکش ہو گئے تھے. عسى ربنا ان يبدلنا خيرا منها انا الى ربنا راغبون، پھر کہنے لگے کہ بعید نہیں کہ ہمارا رب ہمیں بدلے میں اس سے بہتر باغ دے دے، ہم اسی کی طرف جو ہے وہ رجوع کرتے ہیں. تو اب آپ دیکھ لیجئے کہ यहाँ पर जो है वो क्या बात पता चलती है कि अब जब एक दूसरे पर इल्ज़ाम लगा रहे हैं तो अब आपस में फिर एक दूसरे को कहने लगे कि एक दूसरे पर इल्ज़ाम लगाना बेकार है, आओ मिलकर तौबा करते हैं, शायद तौबा की बरकत से हमारा रब हमें फिर इससे बेहतर बाग दे दे। तो अल्लाह की तरफ रुजू करना, इन्ना इला रब्बिना रागिबून के मानी क्या है कि हम अल्लाह से तौबा करते हैं, हम जो है वो अल्लाह पर ईमान ले आते हैं, हम अपनी जो गलतियां हैं उनकी अल्लाह से माफ़ी मांगते हैं। कज़ालिकल अज़ाब, ऐसा होता है मेरा अज़ाब, वला अज़ाबुल आखिरती अकबर, और आखिरत का अज़ाब तो इससे भी बड़ा है, आखिरत का अज़ाब तो इससे बहुत बड़ा है। लौकानु यालमून, काश ये लोग जानते। तो अल्लाह ताला ने जो है ये बात यहाँ पे बताई है कि जो मुशरिकीन हैं, जो अल्लाह के नाफरमान हैं, तो उनकी मिसाल जो है वो बाग वालों की है कि उन्होंने क्या किया कि जब बाग अल्लाह की तरफ से मिला और वो फलों से लद गया तो उन्हें अपने बाप दादा भी बेवकूफ़ लगने लगे, जो गरीबों मिसकीनों पर जो थे वो फल बांटते थे, और उन्होंने सोचा कि हमने तो देना ही नहीं है। उनकी नीयत जब ख़राब हुई और कैसे उन्होंने सख्त प्लानिंग की, लेकिन देखें अल्लाह की प्लानिंग तो उससे भी ज़्यादा जो थी वो बड़ी थी। तो कुफारे कुरैश का हाल भी बाग वालों के हाल के मुशाबे था, अल्लाह ने उनको नेमतों से नवाजा और उन्होंने तुगयानी की, सरकशी इख्तियार की। तो अहले मक्का को इबरत हासिल करने की दावत दी जा रही है कि वो कुफ्र और शिरक से तायब होकर नेक काम करने लगें। और साथ ही मेरे और आपके लिए यहाँ पर अमल का उसूल क्या है कि हमारा हाल बाग वालों का ना हो जाए। ये आयात जो हैं ये एक तरफ मुझे और आपको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का उसवा इख्तियार करने की दावत देती हैं, नंबर दो अहले मक्का के जो सरदारों के औसाफ़ थे, वलीद बिन मुग़ीरा के जो औसाफ़ थे, अल्लाह ताला कहते हैं कि ये औसाफ़ मुसलमान के अंदर नहीं पाए जाने चाहिए। और नंबर तीन, नेमतों की कसरत और नेमतों का मिलना जो है उसकी वजह से हमें जो है वो आजिज़ होना चाहिए, हमें मुती होना चाहिए, अल्लाह का शुक्र गुज़ार होना चाहिए, ना कि बाग वालों की तरह और मक्का के सरदारों की तरह अकड़ना शुरू कर दें। आप देखें बाग की मिसाल दरख्तों की, जो फल से लदे हुए दरख्त होते हैं जब पत्थर उनको लगते हैं तो फल टूटना शुरू हो जाते हैं। यही बात है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पत्थर खाए और आपने दुआएं दी। जब फल से शाखें लद जाती हैं, झुक जाती हैं, भर जाती हैं, तो नीचे को उनका रुख हो जाता है, अकड़ती नहीं है, लेकिन आपको नेमतें मिलती हैं, अल्लाह ने आपको औलाद से नवाजा, औलाद बहुत अच्छा लिख पढ़ गई आपके, बहुत अच्छे ज़िंदगी के दिन आ गए, तो अब आप आम बंदे से बात ही नहीं करते, आप किसी को सलाम नहीं करते, किसी के सलाम का जवाब नहीं देते, किसी की खुशी गमी में शिरकत नहीं करते, आपके इर्द गिर्द हटो बचो वाले बहुत से लोग हैं, कोई आप तक रीच नहीं कर सकता। तो ये अल्लाह के बंदों का किरदार नहीं है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो बेहतरीन इखलाक के मालिक थे और सदका और खैरात करने वाले। तो करना क्या चाहिए कि अपने गुनाहों से तौबा करनी चाहिए और जो नेमतें अल्लाह ताला ने हमें अता कर रखी हैं तो उन नेमतों पर अल्लाह की शुक्रगुजारी की जाए। उन नेमतों का हक ये है कि वो नेमतें इस्तेमाल करके फिर हम अल्लाह की नाफरमानी ना करें और फिर उसके साथ जो है हम अल्लाह के अतात गुज़ार बंदे बन जाएं और अपनी ज़िंदगी में तौबा इस्तग़फ़ार जो है वो अपना मामूल बना लें। फिर आप देखिए कि आयत नंबर 34 से लेकर आयत नंबर 47 तक यहाँ पे अल्लाह ताला ने मुसलसल कुफार को समझाया है, कहीं डायरेक्ट और कहीं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके اہل مکہ کو تنبیہ کی گئی ہے، اور ساتھ ہی اللہ تعالیٰ نے بتایا ہے کہ اللہ کے ہاں جنت جو ہے وہ کن لوگوں کو ملے گی۔ اہل مکہ سمجھتے تھے نا کہ دنیا میں بھی دولت ہمارے پاس اور اللہ کے ہاں کامیاب بھی ہم ہی ہوں گے۔ فرمایا ان للمتقین عند ربہم جنات النعیم، یقیناً خدا ترس لوگوں کے لیے ان کے رب کے ہاں نعمت بھری جنتیں ہیں۔ افنجعل المسلمین کالمجرمین ما لکم کیف تحکمون، کیا ہم فرما برداروں کا حال مجرموں کا سا کر دیں؟ تم لوگوں کو کیا ہو گیا ہے، تم کیسے حکم لگاتے ہو؟ تو اللہ تعالیٰ بتا رہے ہیں کہ جنت جو ہے وہ اللہ کے ہاں صرف متقی لوگوں کو ملے گی، اور متقی کون ہیں؟ اللہ سے ڈرنے والے، اللہ کی نافرمانی جو ہے اس کو چھوڑ دینے والے۔ تو جنت جو ہے وہ صرف متقین کو ملنے والی ہے، جو اللہ کے ڈر سے حلال اختیار کرتے ہیں اور حرام کو اپنی زندگی سے نکال دیتے ہیں۔ دوسری بات کیا تھی کہ اہل مکہ جو تھے وہ گناہ کرتے تھے، غلطیاں کرتے تھے، اور اس کے بعد یہ سمجھتے تھے کہ ہم کچھ بھی کر لیں لیکن وہاں پہ جو ہے وہاں پہ بھی ہم ہی جو ہیں وہ کامیاب رہیں گے۔ تو اللہ تعالیٰ نے ان کی اس بات کا جواب دیا ہے کہ افنجعل المسلمین کالمجرمین، کیا ہم فرمانبرداروں کا حال مجرموں کا سا کر دیں گے؟ ما لکم، تمہیں کیا ہو گیا ہے؟ کئی فتح کمون، تم کیسے کیسے فیصلے کرتے ہو، کیسے تم حکم بنتے ہو؟ ام لکم کتاب ان فیہ تدرسون، کیا تمہارے پاس کوئی ایسی کتاب ہے جس میں یہ تم پڑھتے ہو؟ یعنی اللہ کی بھیجی ہوئی کوئی کتاب ہے کہ جس میں یہ لکھا ہوا ہو کہ اللہ تعالیٰ قیامت کے دن جو مجرم ہیں اور جو اللہ کے فرما بردار ہیں ان دونوں کا انجام ایک جیسا کر دیں گے؟ بلال حبشی رضی اللہ عنہ اور ابو جہل کا انجام جو ہے وہ قیامت کے دن ایک جیسا ہو جائے گا؟ اگر تمہارے پاس جو ہے کوئی اللہ کی نازل کردہ کتاب ہے اور اس میں یہ بات لکھی بھی ہے تو تم مجھے دکھاؤ۔ ان لکم فیہ لما تخیرون، پھر فرمایا کہ تمہارے لیے ضرور وہاں وہی کچھ ہے، لما تخیرون، جو تم اپنے لیے پسند کرتے ہو۔ تخیر جو ہے اس کے معنی ہوتے ہیں پسند کرنا، جیسے کسی چیز کو اختیار کر لیا جائے، کسی چیز کو پسند کر لیا جائے۔ ام لکم ایمانن علینا بالغتن الی یوم القیامہ ان لکم لما تحکمون، کیا تمہارے پاس ہے ایمانن، کوئی عہد و پیمان، کوئی قسم، علینا ہم پر، بالغتن پہنچنے والی، لوگوں بتاؤ کیا پھر تمہارے لیے قیامت تک ہم پر کچھ عہد و پیمان ہے، کچھ قسم ہے؟ بالغتن الی یوم القیامہ، یعنی پہنچنے والی ہے قیامت کے دن تک، کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ ان سے پوچھ کر بتاؤ کہ کون ان سے جو ہے وہ یہ سمجھتا ہے کہ تم نے ہم سے قسمیں لے رکھی ہیں کہ قیامت کے دن تمہیں وہ کچھ ملنے والا ہے جو تم اپنے لیے پسند کرتے ہو۔ ان لکم لما تحکمون، جو تم اپنے لیے پسند کرتے ہو، جبکہ میں تو یہ کہہ رہا ہوں کہ قیامت کے دن جو ہے جو نعمتوں والی جنت ہے وہ متقین کو ملے گی، اور تم یہ کہہ رہے ہو کہ وہ ہمیں ملے گی، تو کس نے اس بات کا ذمہ لیا ہے؟ کون جو ہے یہ بتاتا ہے، یعنی اس کے پاس قسم ہے یا ذمہ داری ہے یا وعدہ ہے کہ اس کی حالت وہاں پہ ان لوگوں کی حالت بہت ہی اچھی ہو جائے گی؟ سلہم، ان سے پوچھئے، ایہم بذالک زعیم، کہ ان میں سے کون اس بات کی ضمانت دیتا ہے؟ زعیم جو ہے عربوں کے ہاں کفیل اور ضمانت دینے والے کے لیے استعمال کیا جاتا تھا کہ کوئی یہ دعویٰ کر دے. تو کوئی ہے زعیم کہ اس سے اللہ تعالیٰ نے وعدہ کیا ہوا ہو اور اس نے اللہ سے عہد و پیمان لیا ہو کہ قیامت کے دن جو ہے مجرموں کو جنت دی جائے گی؟ اگر کسی کے پاس اس کی ضمانت ہے تو وہ سامنے آئے. ام لہم شرکا, کیا ان کے پاس ان کے شریک ایسے ہیں, یعنی کیا ان سے اللہ تعالیٰ نے کوئی وعدہ کیا ہوا ہے؟ فلیا اتوب شرکاہم, پس اپنے یہ شریکوں کو لائیں, ان کو ان کانو سوادقین, اگر یہ سچے ہیں. یوم یکشفو انساقن, پھر فرمایا کہ جس دن یکشفو کھول دیا جائے گا. کشفا کا مطلب ہوتا ہے نا کھول دینا, ہٹا دینا, جیسے پنڈلی سے کپڑا ہٹا دیا جائے. یوم یکشفو, جب ہٹا دیا جائے گا انساکن پنڈلی سے, جس دن پنڈلی سے کپڑا ہٹا دیا جائے گا, ویدعونا الی السجودی, اور ان لوگوں کو سجدہ کرنے کے لیے بلایا جائے گا. خاشیتن ابصارہم, تو ان کی نگاہیں نیچی ہوں گی, ترہقہم ذلہ, اور ذلت ان پر چھاری ہوگی. اللہ تعالیٰ کہتے ہیں کہ آج یہ کفر کرتے ہیں, شرک کرتے ہیں, نعمتیں پا کر اللہ کی نافرمانی کرتے ہیں, ناشکری کرتے ہیں, اور سمجھتے ہیں کہ دنیا میں بھی کامیاب اور آخرت میں بھی, اور جب قیامت کے دن سخت وقت آ جائے گا. یعنی پنڈلی سے کپڑا ہٹانا یہ عربوں کے ہاں ایک محاورہ استعمال ہوتا تھا, سخت وقت آنے کے لیے, مصیبت آنے کے لیے استعمال کیا جاتا تھا, کہ جب پنڈلی کھولی جائے گی, جب سخت وقت آ جائے گا, جب تمام حقیقتیں بے نقاب ہو جائیں گی, پتہ چل جائے گا کہ واقعی قیامت سچ تھی, اللہ سچ تھا, ملاقات سچ تھی, تو لوگوں کو سجدہ کرنے کے لیے بلایا جائے گا. وَيُدْعَوْنَا إِلَى السُّجُودِ فَلَا يَسْتَطِيعُونَ, اس وقت یہ سجدہ نہ کر سکیں گے. کیوں؟ سجدے کے دو معنی ہیں, ایک ہے اسلام قبول کرنا اور دوسرا نماز کا سجدہ. یعنی اسلام قبول کرنا کیا ہے؟ اللہ کی بندگی کرنا نا, کہ انسان اپنے آپ کو اللہ کا مطیع بنا دے. تو دنیا میں تو انہوں نے اسلام قبول نہیں کیا, سجدہ کیا ہی نہیں. قیامت کے دن سے کہا جائے گا اچھا آؤ آج سجدہ کر لو, تو یہ کر نہیں سکیں گے. خاشیتن ابصارہم, نگاہیں جھکی بھی ہوں گی, نیچی ہوں گی. طرح کو ہم ذلہ, طرح کو ہم را ہا قاف اس کا مادہ ہے, اور اس کے معنی ہے کہ چڑھنا. طرح کو ہم, جیسے کسی چیز کا کسی پر جو ہے وہ چڑھنا. تو جیسے آپ دیکھیں کہ ذلت کسی پر چھائی بھی ہو, کسی کے اوپر مٹی چڑھ جائے, اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. تو اللہ رب العزت فرماتے ہیں کہ اس دن ذلت جو ہے وہ ان پر چھائی بھی ہوگی. وَقَدْ كَانُوا يُدْعَوْنَا إِلَى السُّجُودِ وَهُمْ سَالِمُونَ, جب یہ صحیح سالم تھے اس وقت انہیں سجدے کے لیے بلایا جاتا تھا اور یہ انکار کر دیتے تھے. تو تب تو یہ ایمان نہیں لاتے تھے, تب تو یہ سجدہ نہیں کرتے تھے. تو اب جب دنیا میں انہوں نے اللہ کی عبادت نہیں کی اور اللہ کا سجدہ نہیں کیا, تو آج بھی ان کی کمر تختہ بن جائے گی. یہ چاہیں گے کہ سجدہ کریں, لیکن ذلت اور پشیمانی میں کھڑے کے کھڑے رہ جائیں گے اور سجدہ نہ کر سکیں گے. فذرنی وَمَنْ يُكَذِّبُ بِهَذَا الْحَدِيثِ, پس اے نبی صلی اللہ علیہ وسلم پس چھوڑ دیجئے مجھ پر. وَمَنْ يُكَذِّبُ, اور جو جھٹلاتا ہے, تو تم اس کام کے جھٹلانے والوں کا معاملہ مجھ پر چھوڑ دو. بِهَذَا الْحَدِيثِ, اس پیغام, اس قرآن, اس کام. سَنَسْتَدْرِجُهُمْ مِنْ حَيْثُ لَا يَعْلَمُونَ, ہم ایسے طریقے سے ان کو بتدریج تباہی کی طرف لے جائیں گے جسے یہ نہیں جانتے. یہاں پہ سَنَسْتَدْرِجُهُمْ یہ اہم لفظ ہے, اور اس کا روٹ ہے دال را جیم, دال را جیم, اور اس کے معنی ہیں, اس کے اندر دو باتیں پائی جاتی ہیں, ایک تدریج اور دوسرا آہستہ آہستہ, درجہ بدرجہ اور آہستہ آہستہ. اللہ رب العزت فرماتے ہیں کہ اللہ آہستہ آہستہ انہیں ہلاکت اور تباہی کی طرف لے جا رہا ہے. یہ مال و دولت کو سمجھتے ہیں کہ ان پر اللہ تعالیٰ کے انعامات کی بارش ہے, اور یہ دراصل جو ہے یہ عذاب کی طرف اللہ تعالیٰ انہیں لے کے جا رہے ہیں. سنستدرجہم من حیث لا یعلمون, ان کو ہم بتدریج تباہی کی طرف لے کر جائیں گے کہ ان کو خبر بھی نہ ہوگی. ان کی دنیوی کامیابیاں, مال و دولت, صحت, یہ دھوکے میں رہیں گے کہ ہمارے پاس سب کچھ ہے, لیکن یہ ساری نعمتیں ان کے لیے ہلاکت کا سامان بن جائیں گی. وَأُمْلِي لَهُمْ إِنَّ كَيْدِي مَتِين, میں ان کو مہلت دے رہا ہوں, میں ان کی رسی دراز کر رہا ہوں. إِنَّ كَيْدِي مَتِين, میری چال بڑی زبردست ہے. اور قید کا لفظ جو ہے کسی کے خلاف خفیہ تدبیر کے لیے استعمال کیا جاتا ہے, اور یہ ایسی بری تدبیر ہوتی ہے, خفیہ تدبیر, جو کسی ایسے شخص کے خلاف استعمال کی جاتی ہے جس نے اپنے عملوں سے اپنے آپ کو اس کا مستحق بنا لیا ہو. ام تسألهم اجرا فهم من مغرم مثقلون, ام تسألهم, کیا تم ان سے مانگتے ہو اجرن, کوئی صلہ؟ آپ جو یہ نبوت جو ہے وہ اس کا مشن ادا کر رہے ہیں, دعویٰ کا کام کر رہے ہیں, کیا آپ نے ان سے کوئی تنخواہ مانگی ہے, کوئی صلہ مانگا ہے؟ فہم میں مغرم, کہ یہ اس کے تاوان میں ہیں, مسقلون, دبے ہوئے. مغرم کا لفظ آپ پہلے ہی پڑھ چکی ہیں, غارامیم, اس کا مطلب ہوتا ہے کسی پر کوئی تاوان لگا دینا, کسی پر کوئی جرمانہ کر دینا. جیسے بچے کو اغوا کر کے کہا جائے, بچہ بھی اسی کا, اس کو کہا جائے کہ اب 100,000 دو, تو بچہ دے دیں گے. تو یہ مغرم کا لفظ تاوان کے لیے استعمال کیا جاتا ہے, مسقلون, کے جس کے تلے یہ دبے ہوئے. یعنی آپ نے کوئی ان سے مطالبہ کیا ہے کہ اس وجہ سے یہ ناراض ہیں اور آپ پر ایمان نہیں لاتے اور بگڑتے رہتے ہیں؟ ام عندہم الغیب فہم یکتبون, کیا ان کے پاس کوئی غیب کا علم ہے جسے یہ لکھ رہے ہوں؟ تو ان تمام آیات میں, آیت نمبر 34 سے لے کر 47 تک, اللہ تعالیٰ نے اہل مکہ کو ڈرایا ہے, تنبیہ کی ہے, نمبر ایک. نمبر دو, اللہ تعالیٰ نے متقیوں کا انجام بتایا ہے, جنات النعیم. نمبر تین, اللہ تعالیٰ کہتے ہیں کہ جو دنیا میں اللہ کی بندگی نہیں کرتے اور جب اللہ کے ہاں بلائے جائیں گے, وہ چاہیں گے بھی کہ اللہ کی بندگی کریں, وہاں پہ اللہ کو سجدہ کر لیں, لیکن اس وقت جو ہے وہ اللہ کے آگے جھک نہ سکیں گے, وہ بڑا ہی سخت دن ہوگا. اور ان آیات میں جو آخری بات ہے وہ یہ ہے کہ دنیا میں اللہ تعالیٰ نے جو مال دولت سے نوازا ہے, تو لوگ اس کو جو ہے وہ اللہ کی طرف سے کھلی چھوٹ نہ سمجھیں, بلکہ سوچیں کہ ایک وقت ایسا آئے گا کہ مجھے ان نعمتوں کی اللہ کے ہاں جواب دہی اختیار کرنی پڑے گی, اور اگر اللہ کی جواب دہی اختیار نہ کی تو پھر اللہ کے ہاں میری جو ہے وہ پوچھ ہو جائے گی. اب آپ دیکھیے کہ آخری آیات ہیں, آیت نمبر 48 سے لے کر 52 تک, رسول اللہ صلی اللہ علیہ وسلم پر مخالفین جو تھے وہ ظلم و ستم کر رہے تھے, مسلمانوں کو ستا رہے تھے. تو انہیں جو ہے حضرت یونس علیہ السلام کا واقعہ بتا کے یہ کہا جا رہا ہے کہ جو بھی تکلیفیں آ رہی ہیں, جو بھی مصیبتیں آ رہی ہیں, آپ پریشان نہ ہوں بلکہ آپ صبر کرتے جائیں. فرمایا, فَاصْبِرْ لِحُكْمِ رَبِّكَ, پس اے صبر کیجئے اپنے رب کے حکم کے لیے. وَلَا تَكُنْ كَصَاحِبِ الْحُوتِ, اور مچھلی والے یونس علیہ السلام کی طرح نہ ہو جانا. اب دیکھیں کتنا جو ہے وہ اللہ تعالیٰ کا زبردست انداز ہے کہ اللہ تعالیٰ نے یونس علیہ السلام کو صاحب حوت کہا ہے کہ اے محمد صلی اللہ علیہ وسلم آپ صاحب حوت کی طرح نہ ہو جانا. اور حوت کا لفظ جو ہے یہ مچھلی کے لیے استعمال کیا جاتا ہے اور یہ اسم جنس ہے کہ آپ جو ہے وہ حضرت یونس علیہ السلام کی طرح نہ ہو جانا. کیوں کہا جا رہا ہے کہ ان کی طرح نہ ہو جانا؟ کیونکہ ان سے بے صبری ہو گئی تھی. اللہ تعالیٰ نے انہیں جو ہے ابھی ہجرت کی اجازت نہیں دی تھی. اللہ تعالیٰ نے جو ہے وہ انہیں نہیں کہا تھا کہ آپ اپنی قوم کو چھوڑ دیجئے, لیکن جب ان کی قوم جو تھی وہ ایمان نہیں لا رہی تھی اور انکار کی روش پر اڑی بھی تھی, تو انہوں نے اجرت سے کام لیا, اجلت سے, اور رب کے فیصلے کا انتظار کیے بغیر ہی اپنی قوم کو چھوڑ کر چلے گئے. تو رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے اے نبی آپ اپنی دعوت کے ساتھ آگے بڑھتے رہیے, ان کے انکار کی پرواہ نہ کیجیے, مچھلی والے یونس بن متع کی طرح نہ ہو جائیے جنہوں نے اپنی قوم کی اذیتوں سے تنگ آ کر صبر کا دامن چھوڑ دیا تھا اور اپنی قوم کو چھوڑ کر وہاں سے نکل گئے تھے. جب وہ نکلے تھے تو پھر ایک مچھلی نے ان کو نگل لیا. کیوں؟ سمندر کے اندر وہ ایک کشتی میں سوار ہوئے, کشتی زیادہ تھی, بھری ہوئی تھی, پھر اس میں کرہ ڈالا گیا, پھر کرے میں ان کا نام آ گیا, پھر وہ مچھلی, پھر وہ کشتی سے سمندر میں جب پھینکے گئے تو اس وقت جو ہے وہ ایک مچھلی تھی جو کہ منہ کھولے ہوئے انتظار کر رہی تھی, مچھلی نے ان کو نگل لیا. جب مچھلی نے ان کو نگل لیا انہوں نے کیا کیا؟ اس نادا, پھر انہوں نے پکارا تھا, وہ ہوا مخدوم, اور وہ غم سے بھرا ہوا تھا. اور مخدوم کے معنی پہلے پڑھ چکی ہیں کہ کوئی جیسے کوئی جو ہے مشک ہے اور وہ پانی سے لبالب بھری ہوئی ہو اور اس کے منہ کو بند کر دیا جائے, اسی طرح کوئی شخص ہے اور بہت ہی دکھی شخص ہے, غم, پریشانیاں اور شکوے, شکایتیں, اور اس کا پورا وہ بھرا ہوا ہے یہاں تک کہ گردن تک بھرا ہوا ہے, تو وہ بہت ہی نڈھال تھے اور وہ غم سے بھرے ہوئے تھے. وہ غم سے کیوں بھرے ہوئے تھے؟ کہ ایک طرف جو ہے وہ مچھلی کے پیٹ میں ہیں, دوسری طرف سمندر کی تاریکیاں ہیں, اور یعنی ان پر جو تکلیف کا جو وقت تھا تو اس کی وجہ سے وہ بہت ہی پریشان تھے. تو اللہ تعالیٰ کہتے ہیں کہ اس پریشانی میں جب وہ غم سے بھرے ہوئے تھے تو اس نے مجھے یاد کیا تھا. لولا ان تدارکہ نعمت من ربہ لنبذ بالعراء وہو مذموم. لولا, فرمایا اگر نہ ہوتی نعمت من ربہ, تیرے رب کی نعمت, لولا اگر نہ ہوتی, ان تدارکہ کہ سنبھالتی اس کو, ادراک کر لیتی اس کا, اگر تیرے رب کی رحمت, تیرے رب کی نعمت اس کے شامل حال نہ ہو جاتی, لولا ان تدارکہ اگر نہ سنبھال لیتی اس کو, نعمتوں میں رب ہی مہربانی تیرے پروردگار کی, اگر تیرے رب کی مہربانی اس کے شامل حال نہ ہو جاتی, لنبذا البتہ وہ پھینک دیا جاتا, بالعرائی چٹیل میدان میں, وہ ہوا مذموم اور وہ مذموم ہو جاتا, یعنی اس کی حالت جو ہے وہ بہت ہی مشکل ہو جاتی. تو آپ دیکھ لیں نبیذہ کا مطلب ہوتا ہے کہ کسی چیز کو جو ہے وہ حقیر سمجھ کر اس کو پھینک دیا جائے, اور ارا جو ہے عین را واو میدان کے لیے یہ استعمال کیا جاتا ہے, اس کے معنی ہے ایسا میدان جہاں پہ کوئی سبزہ نہ ہو, کوئی چیز نہ ہو, کوئی آڑ نہ ہو. یہ لفظ ننگے ہونے کے لیے بھی استعمال ہوتا ہے, جیسے اریاں ہونا, اس کا بھی یہی روٹ ہے. تو زمین جیسے بالکل ننگی, چٹیل میدان. تو اگر تیرے رب کی مہربانی اور رحمت اس کے شامل حال نہ ہوتی تو مذموم ہو کر چٹیل میدان میں پھینک دیا جاتا. وہ ہوا مذموم, اور مذموم کے معنی ہوتے ہیں جیسے جس وہ شخص جس کی برائی کی گئی ہو, یعنی بہت ہی برے حال میں. تو یہاں پہ کہا جا رہا ہے کہ چونکہ وہ اللہ کے مقبول بندے تھے تو اگر رب کی مہربانی اس کے شامل حال نہ ہوتی، اس کے معنی کیا ہیں؟ اگر وہ مدد کے لیے رب کو نہ پکارتے، اگر وہ توبہ استغفار نہ کرتے، اگر وہ یہ دعا نہ پڑھتے، لا الہ الا انت سبحانک انی کنت من الظالمین، تو انہوں نے یہ دعا پڑھی تھی، اللہ تعالیٰ پھر ان پر مہربان ہو گیا. فجتباہ ربہ، پھر تیرے رب نے اس کو برگزیدہ کر لیا، فجعلہ من الصالحین، اور اس کو اپنے صالح بندوں میں شامل کر لیا. اب آپ دیکھ لیجئے کہ یہ جو دعا ہے جو انہوں نے پڑھی تھی یونس علیہ السلام نے، تو اس سے کیا بات پتہ چلتی ہے کہ جب بھی مشکل ہو، جب بھی پریشانی ہو، تو یہ دعا پڑھنی چاہیے، لا الہ الا انت سبحانک انی کنت من الظالمین. اچھا، بعض لوگ کیا کرتے ہیں کہ جیسے عید کریمہ اور اس طرح کی باتیں، مطلب عید کریمہ، اور کہتے ہیں کہ ایک لاکھ دفعہ اس کا ختم کرانا ہے. ویسے تو اس میں کوئی شک نہیں کہ یہ آیت بڑی کرم والی ہے، بہت اچھی آیت ہے، اور اسے پڑھنا چاہیے ہر طرح کی مشکلات اور پریشانیوں میں، کیونکہ یہ دعا ہے تمام پریشانیوں اور غموں سے نجات کی. اور ہمیں جو ہے وہ پتہ چل رہا ہے کہ ہمارے ایک پیغمبر نے، حضرت یونس علیہ السلام نے، اس دعا کے ذریعے اللہ سے اپنے گناہوں کی معافی مانگی تھی اور اللہ تعالیٰ نے ان کو معاف کر دیا تھا. اور اللہ تعالیٰ کہتے ہیں کہ جب تک وہ مچھلی کے پیٹ میں رہے انہوں نے یہ دعا مانگی تھی، تو اس لیے اللہ تعالیٰ نے ان کو اس مصیبت سے نجات دے دی. مچھلی کی غذا نہیں بنایا، صحیح سالم جو ہے مچھلی نے آپ کو ایک چٹیل میدان میں اگل دیا. یہ نتیجہ تھا اس دعا کا جو آپ مچھلی کے پیٹ میں مانگ رہے تھے، اور آپ کی وہ دعا قبول ہو گئی. اللہ نے آپ کو دوبارہ زندگی دے دی، آپ کے لیے اسباب فراہم کر دی، آپ کی کمزوری ٹھیک ہو گئی، آپ کی صحت بحال ہو گئی، اور اللہ کی مزید مہربانی اور فضل اللہ تعالیٰ کو جو ہے وہ مل گیا. اچھا، لیکن آج کل جو طریقہ لوگوں نے اختیار کیا، یہ کہیں بھی سنت سے نہیں ملتا کہ سوا لاکھ دفعہ اور اتنی دفعہ. اور بعض لوگ کہتے ہیں کہ جو تسبیح کے دانے ہیں وہ پانی میں بھگوئے ہوئے ہونے چاہئیں، کیونکہ یہ بڑی گرم تسبیح ہوتی ہے، یہ جو آیت ہے یہ بڑی گرم ہے. انہوں نے پانی میں، مچھلی کے پیٹ میں پانیوں میں پڑی تھی، تو ہمیں بھی پانی. پھر لوگ برتنوں کے اندر تسبیح کو بھگو کر رکھتے ہیں، دانوں کو بھگو کر رکھتے ہیں، تو کہیں بھی ایسا نہیں ملتا. اور آپ سب سے پہلے کسی بھی چیز کو دیکھیں تو قرآن اور پھر رسول اللہ کی سنت، صحابہ کی زندگی. آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی میں کتنے مشکل وقت آئے، لیکن آپ نے اس آیت کریمہ کا اس طرح جو ہے وہ سوا لاکھ دفعہ وظیفہ نہیں کیا یا کروایا جیسے کہ آج کل لوگ کرتے ہیں نا. اور آپ دیکھ لیں کہ مکہ کا دور کتنا مشکل دور تھا. آپ دیکھ لیں حبشہ کی طرف ہجرت کو دیکھیں، آپ مدینہ کی طرف آپ ہجرت دیکھیں، غار ثور کا سفر دیکھیں، آپ غزوہ بدر کو دیکھیں، آپ غزوہ احد کو دیکھیں، آپ غزوہ تبوک کو دیکھیں، اور مختلف زندگی کے رسول اللہ صلی اللہ علیہ وسلم کی مکی اور مدنی زندگی کے واقعات دیکھیں، لیکن کہیں بھی ہمیں یہ مخصوص انداز نظر نہیں آتا جو آج جو ہے وہ ہمارے ہاں، ہمارے گھروں میں ہمارے رشتہ دار، ہمارے بہن بھائی اور دوست احباب کرتے ہیں. تو اصل میں ان کے ساتھ نہ تو نفرت کرنی چاہیے، نہ ان کو برا بھلا کہنا چاہیے. تعلیم کی کمی ہے قرآن کی اور رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت کے مطالعے کی. تو بہت ہی محبت کے ساتھ، بہت ہی شفقت کے ساتھ، بہت ہی ہمدردی کے ساتھ، اچھے طریقے سے انہیں جو ہے وہ بتانا چاہیے کہ یہ دعا جو ہے پڑھنے والا جب پڑھتا ہے تو اس کو خود فائدہ ہوتا ہے. کیونکہ جب بھی اگر کسی کو بلا کر یہ دعا پڑھوائی بھی جائے، اس کے جتنے صیغے ہیں یہ متکلم کے صیغے ہیں، یعنی پڑھنے والا اپنے لیے کہتا ہے کہ اے اللہ تعالیٰ، آپ کے سوا کوئی معبود نہیں، آپ ہی پاک ہیں، اور بے شک میں ہوں ظلم کرنے والوں میں سے. وہ یہ نہیں کہتا کہ فلاں نے ظلم کیا تو آپ اس کی غلطی کو معاف کر دیں، وہ ایسا نہیں کہتا. وہ اپنے لیے دعا مانگتا ہے، آپ اکٹھا کرتے ہیں اور دعا مانگتا ہے اور مانگ کر چلا جاتا ہے. اپنے لیے مانگی اور اس نے کر لی. تو ضرورت ہے اس بات کی کہ ہم جو اس طرح کی چیزیں ہیں لوگوں کو اس سے آگاہ کریں، بتائیں، تاکہ ان کی زندگی کے اندر امن اور سکون جو ہے وہ پیدا ہو، اور امن اور سکون جو ہے وہ قرآن اور سنت پر عمل کر کے جو ہے وہ مل سکتا ہے. تو حضرت یونس علیہ السلام کی مثال دے کر رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ نے بے صبری نہیں اختیار کرنی. اور پھر میرے اور آپ کے لیے اس میں عمل کا اصول کیا ہے کہ ہم بھی अमली ज़िंदगी में जो है वो सब्र के दामन को मत छोड़ें। और फिर अल्लाह ताला ने क्या किया, फज तबाहु रब्बहु, फिर अल्लाह ताला ने उनको मुंतखब कर लिया, फिर अल्लाह ताला ने उनको बरगुजीदा कर लिया। जैसे किसी चीज़ को चुनना और चुनकर जो है फिर उसको कहीं ले जाना, जैसे अच्छा फल चुन लेना फिर उसको उठा कर ले जाना, तो यह पहले ही पढ़ चुकी हैं, जीम बाबो इसका रूट है। जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का एक नाम मुजतबा भी है। तो फरमाया कि अल्लाह ताला ने हज़रत यूनस अलैहिस्सलाम को उनका तौबा इस्तग़फ़ार करने पर फिर दोबारा अपने बरगुजीदा बंदों में शामिल कर लिया, फ़जअलहु मिन अस्सालिहीन, और फरमाया कि फिर उसे नेकोकारों में शामिल कर लिया। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कोई शख्स ये ना कहे कि मैं यूनस बिन मती से बेहतर हूँ। इसे सही मुस्लिम ने रवायत किया है। और अगर किसी से गलती हुई तो अल्लाह ताला ने उसको माफ़ भी कर दिया ना। और इस वाक़े के बाद उन्हें मकाम नबूवत पर सरफराज करके नैनवा वालों के बजाय उनकी अपनी कौम के लिए नबी बनाकर भेजा, जिनकी तादाद 100,000 या इससे भी ज़्यादा थी। और यूनस अलैहिस्सलाम का वाक़या सूरत अंबिया, सूरत यूनुस, सूरत अस्साफात में आप पहले भी पढ़ चुकी हैं। सूरत अल-क़लम की आखिरी दो आयतें, इसके बारे में मुफस्सरीन कहते हैं कि इंसान को नज़र बद लग जाती है, किसी को भी बीमारी जो है उससे नुकसान हो सकता है। तो अरब में एक मारूफ और मशहूर आदमी था, और मक्का में ये शख्स नज़र लगाने में बड़ा मशहूर था। ऊँटों या जानवरों को नज़र लगा देता तो फौरन मर जाते थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अहले मक्का को दुश्मनी तो थी ही, और हर तरह की कोशिश वो करते थे कि आपको तकलीफ़ पहुँचाई जाए। फिर उन्होंने ये सोचा कि इस शख्स से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को नज़र लगवाई जाए। वो उसको बुला कर लाए, उसने नज़र बद लगाने की पूरी कोशिश की, मगर अल्लाह ताला ने आपकी हिफाजत की। तो कहते हैं कि ये आयात जो हैं ये अल्लाह ताला ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हमायत और हिफाजत के लिए नाजिल की कि आप कुफार की हासिदाना नज़रों से जो है वो बच सकें। तो ये जो आयात हैं इस बात की दलील हैं कि नज़र का लग जाना हक है, और इसका दूसरों पर असर होता है गो के अल्लाह के हुक्म से होता है ना। और इसीलिए हमें जो है वो अहदीस में नज़र बद से बचने की जो है वो दुआएं बताई गई हैं। और जब कोई चीज़ अच्छी लगे, जैसे कोई बच्चा है मुस्कुरा रहा है, किसी की सेहत अच्छी लग रही है, कोई गाड़ी बड़ी अच्छी चला रहा है, पहली दफ़ा रोड टेस्ट पास हो गया, खाना बड़ा अच्छा पकाता है, घर में बड़ी उनके मोहब्बत प्यार है, तो जब पता चले तो फौरन कहना चाहिए माशाल्लाह, बारकल्लाह, ला हौला वला कुव्वता इल्ला बिल्लाह। तो याद रखें कि किसी की भी बुरी नज़र लग जाती है, और हासिद का जो हसद है वो भी काम करता है। और बाज़ लोग दुश्मनी और नफ़रत से ऐसी निगाहों से देखते हैं जैसे कि लोगों को खा जाएंगे। और इस सिलसिले में आप वो दुआ भी पढ़ सकती हैं जो कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सिखाई थी, और आप हज़रत हसन और हुसैन पर पढ़ा करते थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये दुआ हसन और हुसैन पे पढ़ते थे, और हज़रत इब्राहीम अलैहिस्सलाम, हज़रत इस्माईल अलैहिस्सलाम और इसहाक अलैहिस्सलाम पर वो पढ़ा करते थे। उईज़ुकुमा बिकलिमतिल्लाहि तामा मिन कुल्ले शैतानि वहामा व मिन कुल्ले ऐनिल लामा। तो ये दुआ भी नज़र बद से बचने की भी है, और किसी कीड़े के और किसी भी नुकसान पहुंचाने वाली चीज़ से बचने के लिए ये दुआ हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी से पता चलती है। फिर इसी तरह सूरत नास और सूरत फलक, आयतल कुर्सी, सूरत अल-फातिहा और सूरत अल-क़लम की ये आखिरी दो आयतें जो हैं ये नज़र बद से बचाने के लिए बेहतरीन दुआ है। इन दो आयात में क्या कहा गया, वहीं यकादुल लज़ीन कफ़रू, और तहकीक करीब है कि ये वो लोग जिन्होंने कुफ्र किया है, लयुज़िक़ूना का कि फिसला दें तुझको, भी अबसवा रहे अपनी निगाहों से, लम्मा समय ज़िक्रा جب یہ سنتے ہیں قرآن کو، نصیحت کو، یہاں پہ ذکر جو ہے یہ قرآن کے لیے آیا ہے، جب یہ کلام نصیحت قرآن سنتے ہیں تو آپ کو ایسی نظروں سے دیکھتے ہیں گویا تمہارے قدم اکھاڑ دیں گے، وَيَقُولُونَ، اور وہ کہتے ہیں اِنَّهُ لَمَجْنُونَ، کہ یہ ضرور دیوانہ ہے، وَمَا هُوَ إِلَّا ذِكْرُ لِلْعَالَمِينَ، حالانکہ یہ تو سارے جہان والوں کے لیے ایک نصیحت ہے۔ آیت نمبر 51 میں لَيُلْزِقُونَ کا ظالم قاف پھسلنا، اور زلقن بدن، بدن پر تیل لگا کر پھسلاہٹ پیدا کرنا، یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے۔ اللہ رب العزت فرماتے ہیں کہ یہ لوگ چاہتے ہیں کہ جب قرآن کو سنتے ہیں تو تمہیں ایسی نظروں سے دیکھتے ہیں گویا کہ تمہارے قدم جو ہیں وہ اکھیڑ دیں گے۔ اس سے یہ بات پتہ چلتی ہے کہ قرآن کی تلاوت سن کر اہل مکہ آپ کو عداوت اور نفرت سے دیکھتے تھے۔ اللہ تعالیٰ کہہ رہے ہیں کہ قریب تھا کہ یہ وہ لوگ جنہوں نے کفر کیا ہے یہ اپنی نگاہوں سے تمہیں پھسلا دیں، یعنی اپنی بری حاسدانہ اور بری نظریں جو ہیں ان سے تمہیں نقصان پہنچائیں۔ کیوں؟ لمہ سمے اس ذکرہ، جب یہ قرآن سنتے ہیں، وَيَقُولُونَ، اور کہتے ہیں اِنَّهُ لَمَجْنُونَ، کہ بے شک یہ تو دیوانہ ہے۔ تو ان کا تو یہ حال ہے، لیکن اللہ تعالیٰ ہیں جنہوں نے آپ کی حفاظت کی ہے۔ وَمَا هُوَ إِلَّا ذِكْرُ لِلْعَالَمِينَ، اور یہ قرآن جو ہے یہ تو سارے جہان والوں کے لیے ایک نصیحت ہے۔ تو یہ آخری آیات جو ہیں اس سے یہ پتہ چلتا ہے کہ اگر اللہ تعالیٰ پیارے رسول کی حفاظت نہ کرتا تو آپ ان کی جو حاسدانہ نظریں تھیں، ان کی بری نظریں تھیں، آپ ان کا شکار ہو سکتے تھے، آپ کو بری نظر لگ سکتی تھی، آپ بیمار ہو سکتے تھے، لیکن اللہ کا بڑا فضل رہا کہ جو ہے وہ مشرکین کہتے رہے کہ محمد کو جنون لاحق ہو گیا ہے، لیکن اللہ تعالیٰ نے ان کی کافرانہ بات کی تردید کی کہ محمد کو جنون ہی لاحق ہوا، بلکہ کیا ہے، وَمَا هُوَ إِلَّا ذِكْرُ لِلْعَالَمِينَ، مگر یہ ایک نصیحت ہے دنیا والوں کے لیے کہ محمد اللہ کے نبی ہیں، اللہ کے رسول ہیں، اور اللہ کے امبیسیڈر ہیں، اور اللہ تعالیٰ نے ہی ان کی حفاظت کی ذمہ داری لگائی ہے، اللہ نے ان کی حفاظت کی ذمہ داری لی ہے، اور تم جو چاہے کرو، تم محمد صلی اللہ علیہ وسلم کو نقصان جو ہے وہ نہیں پہنچا سکتے۔ تو یہ ہے سورۃ القلم۔ سورۃ القلم سے جو ہے وہ عمل کے اصول، اس میں عمل کا پہلا اصول کہ دعویٰ کرنے کے دو طریقے ہیں، ایک تبلیغ کرنا، تلقین کرنا، دوسرا بہترین اخلاق یعنی سیرت و کردار اور خدمت خلق کے ذریعے دعویٰ کرنا۔ تو نمبر ایک، ہمیں جو ہے وہ اپنے اخلاق اور کردار کو ٹھیک کرنا ہے، بہتر بنانا ہے، اور خدمت کا رویہ اپناتے ہوئے دعویٰ کرنا ہے۔ یہ ہے پہلا عمل کا اصول۔ اور دوسرا جو عمل کا اصول ہے وہ یہ ہے کہ جب آپ یہ نیکی کا کام کریں گی، پیغمبرانہ مشن کو اپنائیں گی، آپ کہیں گی کہ نحنو انصار اللہ، تو لوگ بہت باتیں کریں گے، تو اس کی پرواہ نہیں کرنی۔ رسول اللہ صلی اللہ علیہ وسلم کو یہ نصیحت کی گئی ہے۔ پھر تیسری جو عمل کا اصول ہے کہ ولید بن مغیرہ کے جو 10 صفات، ولید بن مغیرہ کی جو 10 صفات آپ نے پڑھیں آیت نمبر 10 سے لے کر آیت نمبر 14 تک، اور آخری دو میں بھی اس کا کردار تھا اور اس کا انجام بھی، تو وہ صفات ہمارے اندر نہیں ہونی چاہیے۔ پھر اس کے بعد عمل کا ایک اصول کے باغ والوں سے عبرت حاصل کرنا، ہمیں ضرور اپنے رویے پر جو ہے وہ غور کرنا چاہیے کہ میری والدہ بڑی مہمان نواز تھی، ٹھیک ہے نا، آپ کی والدہ بڑی مہمان نواز تھی، کیا آپ مہمان نوازی کرتی ہیں؟ آپ کی والدہ، میری والدہ، آپ کے والد، میرے والد، یعنی ہمارے والدین جو تھے وہ رشتہ داروں سے صلہ رحمی کرتے تھے اور ان کا خیال رکھتے تھے، تو آپ کرتے ہیں، اس کا خیال رکھتے ہیں؟ پھر مطلب اپنا جائزہ لیں کہ وہ جو باغ والوں میں سے ایک شخص تھا نا، جو صراط مستقیم پر چلنے والا تھا، جس نے جو ہے وہ نصیحت کی تھی کہ ایسا نہ کہو الم اکل لکم لولا تسبحون. تو ہمیشہ سارے لوگ غلط پلاننگ کر رہے ہوں تو اچھی بات جو ہے اس کی طرف لوگوں کو لانا چاہیے اور خود بھی آنا چاہیے. پھر ایک اور بات جو پتہ چلتی ہے کہ غلطی ہو جانا بڑی بات نہیں, انسان سے غلطی ہو سکتی ہے, پیغمبر سے بھی ہو گئی. یہاں پہ ہم نے یونس علیہ السلام کے بارے میں پڑھا, لیکن اصل بات کیا ہے کہ دوسروں کو ملامت کرنے کی بجائے کیا کہنا چاہیے, سبحان ربنا انا کنا ظالمین, کیا کہنا چاہیے, یا ویلنا انا کنا طاغین, اور انا الی ربنا راغبون. تو توبہ استغفار کے ذریعے اللہ کی طرف رجوع کرنا. سید الاستغفار بہترین استغفار ہے, آپ کو پہلے بھی کہا تھا یقیناً آپ کو یاد ہوگا. اور ایک اور اہم حقیقت ہمیں پتہ چلتی ہے کہ اللہ کے ہاں جو جنت ہے یہ صرف متقین کو ملے گی. اور متقی کون ہیں؟ جو اللہ تعالیٰ سے ڈرنے والے ہیں, جو اللہ تعالیٰ کے ڈر سے گناہ کرنا جو ہے وہ چھوڑ دیتے ہیں, حرام کو چھوڑ دیتے ہیں. اور اسی طرح عمل کا ایک اور اصول میرے اور آپ کے سامنے آتا ہے کہ ہمیں دنیا میں اللہ کی بندگی کرنی چاہیے, دنیا میں اللہ کی اطاعت کرنی چاہیے. تو قیامت کے دن لوگ سجدہ کرنا بھی چاہیں گے تو کر نہیں سکیں گے کیونکہ انہوں نے دنیا میں اللہ کی بندگی اور اطاعت نہیں کی ہوگی. تو نماز پانچ وقت کی جو فرض نماز ہے اس کو ہمیں باقاعدگی سے ادا کرنا چاہیے. پھر آپ دیکھیں کہ یونس علیہ السلام کی مثال سے یہ بات پتہ چلتی ہے کہ اللہ کو صبر اور شکر کی کیفیت بڑی پسند ہے, اور اللہ صبر اور شکر کرنے والوں سے راضی ہوتا ہے. اور اللہ تعالیٰ مجھے اور آپ کو صبر اور شکر کرنے والا بنائے. اور آخری دو آیتیں جو ہیں اس میں بتایا گیا ہے کہ اللہ کی حفظ و امان میں آنا چاہیے, اللہ سے پناہ مانگنی چاہیے. اور یہ دو آیتیں جو ہیں یہ نظر بد سے, بری نظروں سے بچنے کے لیے بہترین یہ دعا بھی ہیں, اور اس کو پڑھ سکتے ہیں. اور لا الہ الا انت سبحانک انی کنت من الظالمین, یہ بھی بہترین دعا ہے جس میں ہم اپنی غلطیوں کی اللہ تعالیٰ سے معافی مانگ سکتے ہیں. اللہ تعالیٰ مجھے اور آپ کو اپنی زندگیوں کا جائزہ لینے والا بنائے, اور ہمیں جو ہے وہ قرآن کو عملی زندگی میں نافذ کرنے والا بنائے. قرآن قیامت کے دن میرے اور آپ کے حق میں حجت بن جائے, کیونکہ قرآن جو ہے اس کی تلاوت کرنے والے تو بہت ہیں, اور لیکن قرآن کو اپنی عملی زندگی میں نافذ کرنے والے جو ہیں وہ بہت کم ہیں. اور ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ یا اللہ آپ ہمیں ان خوش قسمت لوگوں میں شامل کر لیجئے جو کہ قرآن جن کے دل کی بہار بن جاتا ہے, قرآن جن کے دل کی ٹھنڈک بن جاتا ہے, قرآن جن کے دل کا سہارا بن جاتا ہے, اور صبغت اللہ اللہ کا رنگ جو ہے اس کو ہم اپنی عملی زندگی میں جو ہے وہ پھیلا لیں, اپنی عملی زندگی میں شامل کر لیں. تجھے تو کیا تیرے جلووں کی ذوق بھی پا نہ سکے جو زندگی کو تیری راہ میں لٹا نہ سکے, حیات شوق بھی ایک سجدہ مسلسل ہے, سر نیاز چھکایا تو پھر اٹھا نہ سکے, میری نظر میں وہی سر ہے سر جسے عامر زمانہ کاٹ تو ڈالے مگر جھکا نہ سکے. اللہ تعالیٰ مجھے اور آپ کو عمل کرنے والا بنائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.